ومن احسن دینا ممن اسلم وجهه للہ. اور تم جاننا چاہتے ہو کس کا دین سب سے اچھا ہے, کون دین میں سب سے اچھا ہے؟ اب ہم بھی جاننا چاہتے ہیں نا کس کا دین اسٹینڈرڈ میں زیادہ اچھا ہے. تو وہ بتایا گیا ممن اسلم وجهه للہ, اس کا دین سب سے اچھا ہے جو اپنا چہرہ جھکا دیتا ہے, سونپ دیتا ہے, سپرد کر دیتا ہے اللہ کے, اللہ کے لیے اپنے چہرے کو سپرد کر دیتا ہے, سرینڈر کر دیتا ہے اللہ کے سامنے. اور چہرہ سپرد کرنے کا مطلب کیا ہے؟ یعنی نہ کوئی ریاکاری ہے, نہ کوئی دنیا کے لیے, اخلاص ہے یعنی اس کے اندر. سمجھ آئی؟ اپنا چہرہ پورا وجود نا, یہ چہرہ جو ہے یہ ایک پورے وجود کا ایک ریپرزینٹیٹو ہے نا, تو یعنی اپنے آپ کو پورا جھکا دیا اس نے اللہ کے لیے, اللہ کے آگے. یہ نہیں ہے کہ تھوڑا اللہ کے لیے تھوڑا شیطان کے لیے, وہ نہیں ہے, پورا کا پورا اپنے آپ کو سبمٹ کر دیا اللہ کے آگے. سمجھ آ گئی بات؟ ہم تھوڑا کسی اور کے لیے بھی رکھتے ہیں نا, ہم کہتے ہیں اتنا پورا پورا اللہ کے لیے دینے کی ضرورت نہیں ہے, تھوڑا کہیں اور کے لیے بھی چھوڑیں. وہ سارے کہتے ہیں نا ہمارا دین سب سے اچھا, کوئی یہودی کہتا ہے ہمارا اچھا, عیسائی کہتے ہیں ہمارا اچھا, مسلمان کہتا ہے ہمارا اچھا, تو کس کا سب سے اچھا ہے؟ لو سن لو, جو پورا کا پورا سبمٹ کر دے اپنے آپ کو, تھوڑا بھی حصہ کسی اور کے لیے نہ رکھے, اس کے اندر اخلاص ہو, یعنی وہ اللہ کو راضی کرنے کے لیے عمل کر رہا ہو, یہ اس کا معنی ہے. اور دوسرا ایک اور بھی معنی ہے اس کا, چہرے کے اندر کیا کیا چیزیں ہیں؟ آنکھیں ہیں, کان ہیں, زبان ہے, آپ کا دماغ ہے, یہ سب چیزیں ہیں نا چہرے میں. تو اس کا مطلب کیا, سب کو سبمٹ کر دو. تو آنکھیں اللہ کے حوالے کر دو. کیسے کریں گے؟ کہ آنکھ وہ دیکھے جو رب چاہتا ہے, وہ نہ دیکھے جو اللہ نہیں چاہتا, اس کا دین اچھا ہوگا, اس سے آپ کا دین اچھا ہوگا, ٹھیک ہے. کان وہ سنیں جو اللہ چاہتا ہے, وہ نہ سنے جو اللہ نہیں چاہتا. زبان وہ بولے جو اللہ چاہتا ہے, وہ نہ بولے جو اللہ نہیں چاہتا. انسان کا ذہن اس رخ میں سوچے جیسے اللہ تعالیٰ چاہتا ہے, وہ سوچ نہ آنے دو جو اللہ تعالیٰ کے احکامات کے خلاف ہے, جو جس سے اللہ نے منع کیا ہے. سوچ کو تو کوئی نہیں دیکھ سکتا, میری آنکھ کو بھی نہیں کوئی دیکھ سکتا کہ میں کہاں دیکھ رہی ہوں, میں اس وقت کس نظر سے دیکھ رہی ہوں, ٹھیک ہے. چلو زبان سے بولا ہوا تو کوئی سن سکتا ہے, لیکن سوچ کون دیکھ سکتا ہے آ کے؟ مگر اللہ دیکھ رہا ہے. اس سب کے سب کو جھکا دو اللہ کے سامنے, یہ بھی اس کا معنی ہے. سمجھ آئی بات؟ تو کیا کیا معنی ہو گئے؟ ایک تو یہ اخلاص, دوسرا ٹوٹلی سبمٹ کر دو, کیونکہ وجہ جو ہے پوری کی پوری آپ کی باڈی کا ریپرزینٹیٹو ہے آپ کا چہرہ, تو پورا کا پورا سبمٹ کرو. اور تیسری بات کیا ہوگی کہ اس میں جو جتنے بھی آرگنز ہیں نا, ان سب کو اللہ کی مرضی کے آگے جھکا دو. ٹھیک. اچھا, ایک نمبر ون یہ کنڈیشن ہے. نمبر ٹو, وہوا محسن, اور وہ محسن بھی ہو, نیکوکار بھی ہو. محسن کا ایک معنی تو نیکوکاری ہے نا, اور دوسرا معنی کیا ہے, یعنی اس کا عمل کا طریقہ بھی وہی ہو جو احسان کے لیول کا ہے, بیوٹیفلی, یعنی مارے باندھے کی نیکیاں کرنے والا نہ ہو, بیوٹیفلی دل لگا کے خوشی کے ساتھ. اور بھی اور کیا مطلب ہے, سب سے بیوٹیفل عمل کس کا تھا؟ نبی علیہ الصلوۃ والسلام کا, یعنی اللہ کے رسول کے عمل کے مطابق اس کا عمل ہو, عمل بھی درست طریقے سے ہو. تو پہلی کیا چیز تھی؟ اخلاص. دوسری کیا چیز ہے؟ عمل آپ صلی اللہ علیہ وسلم کے طریقے کے مطابق ہو, یعنی عمل صحیح طریقے کا ہو, اور صحیح طریقے کا عمل سوائے آپ صلی اللہ علیہ وسلم کے ہمیں کوئی نہیں بتا سکتا کہ کون سا عمل کس طریقے کا ہونا چاہیے. نیکیوں کی بات ہو رہی ہے نا, اللہ تعالیٰ کے نزدیک کسی بھی نیکی کے ایکسیپٹ ہونے کے لیے دو کنڈیشنز ہیں. اگر ان میں سے ایک کنڈیشن بھی مسنگ ہوئی نا, نیکی ایکسیپٹ نہیں ہوگی. نمبر ون اخلاص, نمبر ٹو وہ عمل نبی علیہ الصلوۃ والسلام کے طریقے کے مطابق ہو, یعنی شریعت نے اس کو اجازت دی ہو. ان کے تو شریعت کس کی اجازت دیتی, یعنی آپ صلی اللہ علیہ وسلم نے کر کے دکھایا ہو یا اس کی اجازت دے دی ہو. تو اگر یہ نہیں ہے, ہم اپنے عمل کو سمجھ لیں کہ وہ ایکسیپٹ نہیں ہوا, اب ہمیں فکر کیا کرنی چاہیے. یہ دیکھیں, ایک پہلا جو چیز تھی نا اخلاص, وہ تو آپ کے دل کا معاملہ ہے نا, वो तो नियत का मामला है, क्योंकि वो तो कोई देख नहीं सकता। और जो दूसरी शर्त है वो है आप सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक हो, आपकी तालीम के मुताबिक हो, तो ना उससे ज्यादा बढ़ाना है और ना उससे घटाना है, ठीक है। तो अब इसके अंदर ये है जाहिरी चीज, अपेरेंट है, ये अपेरेंटली सबको नजर आती है, तो इसके अंदर भी आपको उतना ही केयरफुल होना है। कोई भी अमल करने से पहले ये मालूम कर लें कि ये अमल, ये नहीं कि फलाने ने बताया, किसी ने भी बता दिया, हम अंधों की तरह उधर चल पड़ते हैं। भाई देख तो लें आप सल्लल्लाहु अलैहि वसल्लम ने इस अमल को किया कि नहीं किया। आप जो मुझसे आके क्वेश्चन करते हैं ना, ये करें कि नहीं करें, मेरे इसे क्वेश्चन करने का क्या फायदा? आप खुद देखें ना वो अगर सुन्नत है या नहीं है, इस अमल को आप सल्लल्लाहु अलैहि वसल्लम ने किया या आपके सहाबा ने किया, और फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने किया तो किस तरह से किया, समझ आई बात? एक एक एग्जांपल ले ले, जिक्र है, हम देखेंगे आप सल्लल्लाहु अलैहि वसल्लम ने जिक्र किया, हाँ आप सल्लल्लाहु अलैहि वसल्लम ने तो हमेशा जिक्र किया। अब इतना काफी नहीं है, अब आगे भी देखें, उन्होंने किया जिक्र तो किस तरह से किया, ये नहीं कि मैं अपने तरीके को बना के बैठ जाऊं, आप मुझसे पूछें ये भी जिक्र कैसे करना है, मैं आपको कुछ और बता दूं, ऐसे सर नीचे तो पैर ऊपर करके जिक्र करें, वो है जिक्र सही, ये नहीं है, या फला जिक्र कर लें, नहीं। जो जिक्र आप सल्लल्लाहु अलैहि वसल्लम ने जिस तरह से बताए जैसे किए वैसे ही हम करें, इसके मुतालिक क्या आप सल्लल्लाहु अलैहि वसल्लम ने इंस्ट्रक्शंस दी वो हम देखें। ये तो मैं आपको एक एग्जांपल दे रही हूँ, हर फेज ऑफ लाइफ में जहां पे भी आप दीन पे चल रहे होंगे, दीन पे अमल कर रहे होंगे, कोई नेकी कर रहे होंगे, उसमें आपने ये देखना, जो अमल सुन्नत से हट गया वो कबूल नहीं है, तो इसलिए आपको ये जानना जरूरी है, वरना फिर बिदात आ जाती है, और बिदात जो है वो वही चीज होती है कि हमने खुद ही निकालनी चीजें। तो अब यहां पे क्या हमें बताया गया, दो चीजें बता दी गई, एक वो कि वो अपना चेहरा झुका दे, और दूसरा कि वो नेकोकार हो, वत्तबा मिल्लत इब्राहीम हनीफा, और वो पैरवी कर रहा हो इब्राहीम अलैहिस्सलाम के तरीके की। आखिर में ये बता दिया गया कि इखलास भी है और अमल भी बेहतरीन है। उसकी एक मिसाल है इब्राहीम अलैहिस्सलाम, उनका इत्तेबा करो, उनके तरीके पे चलो। और उनका तरीका कैसा था कि इब्राहीम अलैहिस्सलाम का तो हाल ये था कि जब उनके रब ने कहा, इद क़ाल लहू रब्बुहू अस्लिम, जब उसके रब ने उससे कहा अपने आप को सुपुर्द कर दो, इस्लाम ले आओ, यानी खुद को सबमिट कर दो, क़ाल अस्लमतु लिरब्बिल आलमीन, तो उसने कहा मैंने अपने आप को सुपुर्द कर दिया रब्बुल आलमीन के। तो इब्राहीम अलैहिस्सलाम के तरीके पे फिर हम कैसे चलेंगे? यहाँ पे कहा गया ना पैरवी करे वो इस्लाम इब्राहिम अलैहिस्सलाम के तरीके की, जो हनीफ था, इब्राहिम अलैहिस्सलाम हनीफ थे। हनीफ का मतलब क्या, वो सबसे कट के एक अल्लाह के हो गए थे, उन्होंने ये नहीं कहा था मेरी मर्जी ऊपर और फलां की ऊपर। हनीफ वो होता है जिसको कोई चीज अल्लाह से ज्यादा अजीज ना हो, हर तरफ से कटा हुआ है वो, सबसे पहले उसकी जिंदगी में अल्लाह है, हर मामले में फैसला करने के लिए वो अल्लाह को सबसे आगे रखता है, ठीक है। तो वो होता है हनीफ, और इसके दो मतलब है, एक ये कि इब्राहिम अलैहिस्सलाम हनीफ थे, दूसरा मतलब क्या, वत्तबा मिल्लत इब्राहीम, इब्राहिम अलैहिस्सलाम के तरीके की पैरवी करो, कैसे, हनीफ बन के, यकसू हो के। तो दो माने हो गए ना, इब्राहिम अलैहिस्सलाम खुद हनीफ थे, या तुम पैरवी, जो पैरवी करेगा इब्राहिम अलैहिस्सलाम के तरीके की यकसू हो के, उसके अधीन आसन है सबसे, ठीक है। तो नंबर वन जो बात है असलम वजहुल्लाह, ये कैसी बात है, इंसान के अंदर इखलास की बात होगी, मुहसिनुन जाहिरी बात होगी, और तीसरी क्या बात कर दी गई यहाँ पे, इब्राहिम अलैहिस्सलाम के तरीके की बात कर दी गई। और इब्राहिम अलैहिस्सलाम का तरीका मैंने आपको इस आयत से बताया कि उन्होंने फौरन कह दिया था असलमतु लिरब्बिल आलमीन, उन्होंने ये नहीं कहा या अल्लाह फिर अब इसकी क्या लॉजिक बनती है, फिर इसमें क्या हिकमत है तेरी, ये क्यों कहा है, ये कैसे, ये क्या, ये चीजें नहीं करी। जू ही रब ने कहा, अगला कोई वर्ड ही नहीं है, काला, उसने कहा असलमतु, सुभान अल्लाह, क्या हम अगर अपने दीन को बेहतरीन बनाना चाहते हैं तो हम भी ऐसे कहते हैं, जब रब का हुक्म हमारे सामने आता है असलिम, झुक जाओ बस अल्लाह के आगे, अपने आप को सुपुर्द कर दो, सरेंडर करो, ये हुक्म आ गया, अब उस हुक्म के आगे आपने झुक जाना। क्या आप भी या मैं भी हम ये कहते हैं अस्लमतु लिरब्बिल आलमीन, मैं तो मान गई, मैं तो बस झुक गई, मैंने अपने आप को झुका दिया अल्लाह के आगे, मैंने सुपुर्द कर दी, मेरी कोई विल नहीं है, आई हैव सरेंडर्ड माई विल, ये कहते हैं। या फिर हम ये कहते हैं अभी मैं सोचूंगी, देखें अभी क्या होता है, देखें अभी हालात क्या होते हैं, अभी फलां से भी तो पूछना है, लेकिन देखें फलां फिर क्या सोचेगा मेरे बारे में, ये होगा वो होगा, क्या ये कहते हैं? क्योंकि इब्राहिम अलैहिस्सलाम का तो तरीका ये नहीं था, उनको तो जो चीज कही गई, बीवी बच्चे को छोड़ा वहां पे, छोड़ा है, बेटे को जिबा करो उसकी कुर्बानी के लिए लेटा दिया, वो तो यकसू थे, इतने फोकस्ड थे, ऐसे थे कि उनको कोई पसोपेश नहीं था, कोई हिचकिचाहट, कहीं हेसिटेशन आप देखते ही नहीं है कि कहीं कोई वो नहीं अभी सोचते हैं करते हैं ऐसे है वैसे है, नहीं, कितने फोकस थे। बस उनकी जिंदगी में उन्होंने एक रास्ता पकड़ा, अल्लाह का रास्ता, और उसके ऊपर कायम रहे वो ऐसे कि फिर कोई चीज उनको हिला नहीं सकी, इतनी इम्तिहान भी आए तब भी वो उनका ईमान मुतजलजल नहीं हुआ। वत्तखज़ अल्लाह इब्राहीम खलीला, और पता है इब्राहीम अलैहिस्सलाम कौन थे? वो थे जिनको अल्लाह ने अपना खलील बनाया। किसी को भी ऑनर देने के मुख्तलिफ तरीके होते हैं ना, कोई जैसे दुनिया में किसी को बेटा कह के पुकारता है, किसी को कुछ कहता है, तो अल्लाह ताला ने तो किसी को बेटा नहीं कहा क्योंकि उसकी कोई औलाद नहीं, लेकिन दोस्त कहा अल्लाह को, हालांकि दोस्त की जरूरत नहीं है, मगर ये इतना बड़ा ऑनर है, जैसे बैतुल्ला, अब अल्लाह का कहा घर, अल्लाह ताला तो जमानो मकान से पाक है, मगर बैतुल्ला क्यों कहा? उस घर को शर्फ देने के लिए, ऑनर देने के लिए। इसी तरह अल्लाह ताला ने खलीलुल्लाह कहा इनको, इनको इतना बड़ा ऑनर दिया। देखिए आज भी जो कोई बड़ा आदमी की किसी को दोस्ती मिल जाए ना, तो वो अपने लिए फख्र महसूस करता है, लोगों को बताता है जी फलां, दोस्ती को तो छोड़ें, किसी किसी से कभी बात भी हो गई हो ना, जान पहचान भी हो गई हो, किसी को जरा सी किसी ने आपको सलाम का जवाब भी दे दिया हो या आपको ऑटोग्राफ लिख दिया हो, तो आप कहते हैं पता है मैं फलां से मिली थी, मैंने तो उसको सामने देखा हुआ है, और मैंने तो ऐसे है, मेरी से उसने बात भी की थी, इतनी हमारे लिए बड़ी बात हो जाती है कि क्या बात कहें। और किसी की दोस्ती तो फिर जी, फिर तो आसमान पे हमारा दिमाग चढ़ जाता है, भाई फलां, अब वो पता है यहाँ का गवर्नर जो है, ये सदर जो है, ये तो मेरा दोस्त है, बचपन का दोस्त है, मैं कितनी बड़ी बात समझी जाती है, हर मजलिस में फिर हम बताते फिरेंगे फलां हमारा दोस्त है। और कहां अल्लाह ताला की दोस्ती किसी को मिल जाए, सुभान अल्लाह, क्या किसी बड़े आदमी की दोस्ती जिसको अल्लाह ताला फरमा दे कि मेरा दोस्त इब्राहिम है, कोई वजह ही होगी ना अल्लाह ने दोस्त बनाया। तो अल्लाह ताला ने खुद उनको अपना दोस्त बनाया, ये उनके लिए कितनी बड़े ऑनर की बात थी। और देखिए एक होती है सिर्फ दोस्ती, सरसरी दिसी दोस्ती, और एक होती है खास दोस्ती जिसको गहरी दोस्ती कहते हैं, और खलील गहरा दोस्त होता है, सुभान अल्लाह, गहरा दोस्त। तो एक रिवायत में आता है, इब्ने अबी हातिम में है ये रिवायत, कि इब्राहिम अलैहिस्सलाम की आदत थी कि मेहमानों के साथ खाना खाएं। एक दिन आप मेहमान की तलाश में निकले लेकिन कोई भी नहीं मिला, वापस आए घर में दाखिल हुए तो देखा कि एक शख्स खड़ा हुआ है, पूछा है अल्लाह के बंदे तुझे मेरे घर में आने की इजाजत किसने दी? उसने कहा इस मकान के हकीकी मालिक ने दी है। पूछा तुम कौन हो? कहा मैं मलकुल मौत हूं, मुझे अल्लाह ताला ने अपने एक बंदे के पास इसलिए भेजा है कि मैं जाके उसको ये खुशखबरी सुना दूं कि अल्लाह ताला ने उसको अपना खलील बना दिया। ये सुन के इब्राहिम अलैहिस्सलाम ने कहा फिर तो मुझे जरूर बताएं कि वो कौन है, अल्लाह अज़्ज़ा व जल की कसम अगर वो जमीन के किसी दूर के किनारे पे भी होंगे तो मैं जरूर जाके उनसे मुलाकात करूंगा, फिर अपनी बाकी जिंदगी उनके कदमों में गुजार दूंगा। ये सुन के मलकुल मौत ने कहा वो शख्स खुद आप ही हैं, सुभान अल्लाह, लाहु अकबर लाहु अकबर। देखो इन लोगों में कितनी आजी थी ना, हमारे जैसा वो तो कहे के अच्छा अल्लाह ने आप किसी और को दोस्त बना लिया, मैंने तो इतने काम किए मुझे नहीं बनाया। اور وہ فرما رہے کہ میں اس کے قدموں میں جا کے اپنی زندگی گزار دوں, اور جو کہاں بھی ہو میں اس کے پاس چلا جاؤں. جس کو اللہ پیارا ہے نا, تو ظاہر ہے اس کو اللہ کے دوست بھی پیارے ہی ہوں گے نا. ان کو اللہ تعالیٰ سے محبت تھی, تو انہوں نے کہا کہ کون ہوگا اللہ کا دوست جس کو اللہ نے دوست بنایا ہے, میں تو اس کے پاس جا کے اس طرح زندگی گزاروں. پھر آپ نے پوچھا کیا سچ مچ میں ہی ہوں؟ اللہ اکبر, کیا سچ مچ میں ہی ہوں؟ واقعی یہ بات یعنی سچی ہے؟ اتنا کر کے بھی وہ یہ نہیں ہے کہ ہاں مجھے ہی ملنا چاہیے یہ ٹائٹل, اور کس کو ملنا چاہیے؟ فرشتے نے کہا ہاں آپ ہی ہیں. آپ نے پھر پوچھا, فرمایا کہ آپ مجھے یہ بھی بتائیں کہ کس وجہ سے, کن کاموں پہ اللہ نے مجھے اپنا خلیل بنایا؟ فرشتے نے کہا اس لیے کہ آپ ہر ایک کو دیتے رہتے ہیں اور خود کسی سے کچھ بھی نہیں مانگتے. اللہ اکبر. جب ابراہیم علیہ السلام کو خلیل اللہ کا یہ لقب ملا نا, اللہ تعالیٰ نے اتنا مبارک نام ان کو دیا, تب سے تو ان کے دل میں اس قدر خوف اور ہیبت اللہ تعالیٰ کی سما گئی کہ ان کے دل کا اچھلنا دور سے اس طرح سنتا تھا جس طرح فضا میں پرندے کی پرواز کی آواز ہوتی ہے. یہ ابن کثیر میں روایت ہے, آپ کو پتہ ہے صحیح حدیث میں ہے کہ آپ صلی اللہ علیہ وسلم کے بارے میں بھی آتا ہے کہ جس وقت اللہ تعالیٰ کا خوف آپ پہ غالب آ جاتا تھا نا, تو آپ کے رونے کی آواز بھی اس کو آپ ضبط نہیں کر پاتے تھے, اس طرح ہوتی تھی کہ دور اور قریب والوں کو ایسے سنائی دیتی تھی جیسے ہنڈیا کھول رہی ہوتی نا, اس طرح رونے کی آواز آتی تھی. تو وہ یہ نہیں تھا کہ خلیل اللہ بن کے اس کے بعد بس وہ آرام فرما رہے ہیں اور کہیں کہ بس اب تو کیا, اب تو مجھے کچھ کرنے کی نہ ضرورت نہ کچھ ڈرنے کی ضرورت ہے, اب کیا ہو گیا اللہ کا میں دوست بن گیا ہوں. نہیں, اب ان کے اوپر اللہ کا خوف اتنا زیادہ ہو گیا تھا. واقعی وہ بڑے لوگ تھے تو ان کی باتیں بھی بڑی ہیں. ہم تھوڑے دلے چھوٹے لوگ ہیں, ہماری چھوٹی چھوٹی ہی باتیں ہوتی ہیں. ہمیں چھوٹی سی چیز بھی مل جائے تو, یا نیکی کا موقع بھی مل جائے تو ہم سوچتے ہیں کہ ہم بہت بڑی چیز بن گئے, ہم اپنا کارنامے پہ ہی پھولے نہیں سماتے. وللہ ما فی السماوات وما فی الارض وکان اللہ بکل شیء محیطا. اچھا ایک بات آپ کو اور بتا دوں تاکہ کسی کے ذہن میں کوئی بات آ رہی ہو تو وہ بھی دور ہو جائے, کہ حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ نے مجھے بھی خلیل بنایا جیسے ابراہیم علیہ السلام کو بنایا. مسلم کی یہ روایت ہے. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا اگر میں انسانوں میں سے کسی کو اپنا خلیل بناتا تو ابو بکر کو بناتا, مگر میں اللہ کو اپنا خلیل بنا چکا ہوں. تو کوئی یہ نہ سمجھے کہ آپ صلی اللہ علیہ وسلم کو پتہ نہیں کہ کوئی پیچھے رہ گئے یا کچھ ایسی بات نہیں ہے, اللہ تعالیٰ نے آپ صلی اللہ علیہ وسلم کو بھی اپنا خلیل بنایا. اور اس کے بعد جب ایسی آیات آتی ہیں نا وللہ ما فی السماوات وما فی الارض, تو سمجھ لیں کہ جیسے پورا جو ٹاپک چل رہا تھا, ابھی بات ساری چل رہی تھی, اس کا کنکلوژن ہو گیا یہاں پہ. اور میں نے آپ کو جیسے بتایا تھا آج 60 سے 126 تک تقریباً سارا منافقین کی طرف بھی ایک, یعنی اشارتاً ان کی طرف بھی ایک بات تھی, تو سب کو بتا دیا گیا سب سے دین میں اچھا کون ہے. اب ہم اپنے آپ کو اس پہ پرکھ لیں کہ کیا ہم نے اپنا آپ اللہ کے آگے جھکا دیا ہے پورا کا پورا, پورا کچھ رہ تو نہیں گیا جو کسی اور کے لیے چھوڑا ہو. کیا میں محسن ہوں اور کیا میں ابراہیم علیہ السلام کے طریقے پہ ہوں جو یکسو تھے؟ اس کے بعد اللہ تعالیٰ نے بتا دیا کہ اللہ کے لیے سب آسمان اور زمین میں جو کچھ ہے, آسمان میں نہیں آسمانوں میں جو کچھ ہے, سمندر کو سمجھے کوزے میں بند کر دیا. ایک آیت ہے مگر اتنی بڑی حقیقت بیان کر دی گئی, ایسا دعویٰ کوئی اور نہیں کر سکتا. جاؤ جا کے پوچھو ان کے بتوں کو اور ان لوگوں سے پوچھو جو شرک کرتے ہیں, کیا وہ یہ دعویٰ بھی کر سکتے ہیں؟ ملکیت کو تو چھوڑیں, دعویٰ بھی کر سکتے ہیں کہ بہت بڑا دعویٰ ہے کہ جو کچھ بھی آسمانوں میں اور جو کچھ بھی زمین میں, کاؤنٹ اٹ, یو کانٹ ایون کاؤنٹ, کاؤنٹنگ بھی نہیں کر سکتے, گن بھی نہیں سکتے کیا کیا صرف زمین میں ہے. آسمانوں کی تو خیر باتوں کو چھوڑا ہی, ستارے سیارے آج وہ کہتے ہیں ٹریلینز ٹریلینز ٹریلینز, اتنے سٹارز ہیں ان کی گنتی بیچاروں کی ختم ہو گئی. کہتے ہیں اگر انسان ایک سانس میں ایک ستارہ گنے نا تو انسان مر جائے گا, لیکن ستارے نہیں گن سکے گا. ہر سانس میں ایک ستارہ گنو, اس کی تو کائنات اتنی بڑی. للہ, لیے اس کے ہے. لیے اس کے مطلب کیا؟ اسی کا ہے سب, ملکیت ہر چیز کی اس کی ہے. اور انسان تیرا کیا حال ہے, تو کس چیز کا مالک ہے؟ اپنے آپ, اپنے جسم کا بھی نہیں ہے, اپنی زندگی کا بھی نہیں ہے. تو پھر تو کیا اور کہاں اللہ کی ذات؟ اس کے لیے جو آسمانوں میں ہے, جو میں ماں میں نا ہر چیز ہی آ گئی. اب اس کو ہم ڈیفائن اس صرف ماں کو کریں نا, تو آپ ساری زندگی بیٹھے رہیں, ساری زندگی قلم آپ کے ٹوٹ جائیں, ختم ہو جائیں, سمندر کی سیاہیاں ختم ہو جائیں, سمندر سیاہی بھی بن جائیں, وہ بھی ختم ہو جائیں. یہ ہیں اللہ کی باتیں جو کبھی ختم نہیں ہوں گی. اللہ نے کیا بنایا, کیا کیا بنایا آپ کاؤنٹ بھی نہیں کر سکتے, اور آگے تو چھوڑیں ہی. کیسا بنایا, کیا اس میں خوبیاں رکھی, کیا کیسا وہ کام ہے اس کا, کیا اس کا مقصد, اور چیزوں کو تو چھوڑیں. صرف سپیشیز کو گن نہیں سکتے, انڈیویجولز کو گننا تو دور کی بات ہے. صرف سپیشیز گن لیں کہ کتنی کتنی طرح کی اللہ تعالیٰ کی کریشن, وہ انسیکٹس میں کیا ہیں, برڈز میں کیا ہیں, انسانوں میں کیا ہیں, اور فش میں کیا ہیں, اور زمین کے نیچے کتنی ہیں, اوپر کتنی ہیں, یہ سب چیزیں آپ گن بھی نہیں سکتے, ڈسکور بھی نہیں ابھی تک تو کی, تو گنے بےچارے انسان گنے گا کہاں سے. وہ سب اتنا بڑا دعویٰ ہے, یہ سب اللہ کا ہے. اس کی ہیبت اس ایک آیت کی نا, اللہ اکبر, یہ ہمارے دل میں اگر بیٹھ جائے نا, جاننا ایک بات کو دیکھیں ایک ڈفرینٹ بات ہوتی ہے, اور ایک چیز کو ذہن میں بٹھا لینا یہ ڈفرینٹ بات ہوتی ہے. اگر آپ اس چیز کو صرف ذہن میں بٹھائیں گے نا, ہر وقت کہتے رہے وللہ ما فی السماوات و ما فی الارض, کتنا آسان ہے نا, یہ تو کوئی مشکل تو نہیں ہے, یہ وللہ ما فی السماوات, تو آپ کے دل پہ ایک روب پیدا ہو جائے گا, ایک اللہ تعالیٰ کی جو قدرت, اس کی ملکیت, اس کی ایک ہیبت کی, وہ اس کی عظمت, اس کا احساس آئے گا دل کے اندر. یہ وہ اللہ ہے, وہ جس کا یہ سب کچھ ہے, کتنا بڑا ہے. پھر اس کے بعد انسان کے منہ سے اف بھی نہیں نکل سکتی اس کے سامنے. اچھا یہ وہ اللہ ہے, یہ جو ہم فضول قسم کی باتیں منہ سے نکالتے رہتے ہیں, بہت ایسی باتیں جو بے ادبی کے دائرے میں آتی ہیں, جب ہم ایسے اللہ تعالیٰ کی بات کرتے ہیں, اللہ معاف کرے, کہ یعنی بہت جرت کی بات ہوتی ہے, حیرت ہوتی ہے سن کے بھی, کہ اللہ دل کانپ اٹھتا ہے کہ یہ اللہ تعالیٰ کے لیے ایسی بات کر رہے ہیں, اتنی بڑی جرت, اتنی بڑی کہنے کی یہ بات. جب یہ آیت, ایسے کوئی خیالات ذہن میں آئیں, یہ آیت کو اپنے طور پہ میں یہ کہہ رہی ہوں, کوئی کہیں قرآن حدیث کے اندر نہیں ہے, ویسے میں کہہ رہی ہوں اس کے ترجمے کے اوپر آپ غور کرتے ہوئے سوچیں اس آیت کو, تو خود بخود آپ کو پتہ چلے کہ ہمارا رب کون ہے. وہ کوئی ایسے معمولی بات نہیں ہے کہ آپ جتنی آرام سے منہ سے ایسی بتنے, اللہ نے کیوں ایسے کر دیا, اللہ نے کیوں یہ کر دیا, اس کو نہیں پتا کہ وہاں پہ اتنے لوگ بےچارے غربت میں مر رہے ہیں, فلانی جگہ بارش کیوں نہیں ہوتی, فلاں ایسا کیوں نہیں ہوتا, اللہ نہیں دیکھ رہا فلاں اتنے مصیبت میں ہے. اس طرح کی باتیں جو بھی کسی کے دل میں اگر یہ خیال بھی آئے نا, یہ ذرا بات پڑھ لیں, منہ خود بخود بند ہو جائیں گے, زبانیں بند ہو جائیں گی. وہ مالک ہے, وہ خالق ہے, وہ رازق ہے, للہ میں سب کچھ آ جاتا ہے. وہ زندگی موت دینے والا ہے, وہ ان کے سارے کاموں کا ذمہ لینے والا ہے, وہ سب چلانے والا ہے, وہ سسٹینر بھی ہے, مینٹین کرنے والا بھی ہے, کریٹ کرنے والا بھی ہے, موت دینے والا بھی ہے, موت کے بعد کے ان کے اوپر جو حالات گزر رہے ہیں وہ بھی. اس آیت کو تو اگر ایک کو لے کر ہم بیٹھ جائیں نا, سارے ہم ٹائم اسی کے اوپر بولتے رہیں گے, یہ باتیں ختم نہیں ہو سکتی. وکان اللہ بکل شیء محیطا, تم کیا سمجھتے ہو اللہ نے ہر چیز کا احاطہ کر رکھا ہے, صرف تمہارا ہی نہیں, ہر چیز کو اس نے اس کے کنٹرول میں. احاطہ کرنے کا مطلب کیا, جب کوئی احاطہ کر لیتا ہے, مثلا پولیس آگے ایک مجرم کا کہتی ہے ہم نے تمہیں سراؤنڈ کر لیا ہے, تمہارا احاطہ کر لیا ہے, اب تم کہیں بھاگ کے نہیں جا سکتے, یہی کہتے ہیں نا, تو اس کا مطلب کیا ہوا کہ اللہ کے قبضے میں ہے, کوئی چیز اس کے کنٹرول سے باہر نہیں جا سکتی. کتنے طاقتور رب کے کنٹرول میں ہیں آپ, پھر انسان اپنے آپ کو آزاد سمجھے اور وہ سوچے کہ میں جو مرضی کروں اور یہ کروں, نہیں. اللہ اکبر, اگر آج ہم اپنا اختیار استعمال کر رہے ہیں نا اور سمجھتے ہیں کہ ہم آزاد ہیں, تو یہ اختیار صرف اس لیے استعمال کر رہے ہو کہ اللہ نے آپ کو اجازت دی ہوئی ہے. جس دن اس نے یہ گھنگرو ہے سانس کا, جس دن یہ بند ہوا نا, تو کہاں بھاگو گے, آج فیصلہ کرنا ہے, آج کیوں نہیں کہہ دیتے میں اللہ ہی کی ہوں اور اللہ ہی کی طرف مجھے لوٹ کے جانا ہے, انہا للہ و انہا الیہ راجعون. للہ ہی ما فی السماوات و ما فی الارض, اللہ کا جو آسمانوں میں اور جو زمین میں, تو میں بھی تو پھر اللہ کی ہوں, ہم بھی تو سب اللہ کے ہیں, میں اس کے مطابق کیوں نہیں زندگی گزارتی, اس کا کہنا کیوں نہیں مانتی, سب کچھ تو اللہ کا ہے تو میں کس کی ہوں پھر, میں بھی تو اللہ کی ہوں. اگلی آیات پڑھنے سے پہلے تھوڑا سا اس کے بارے میں بتا دوں کہ ہم آگے کیا پڑھنے والے ہیں. شروع صورت میں آپ نے دیکھا تھا یتیم بچوں کے بارے میں اور عورتوں کے بارے میں ہم نے خاص طور پہ احکامات پڑھے تھے اور ان کے حقوق ادا کرنے کا جو بتایا گیا تھا, کیونکہ جاہلیت کے دور میں اکثر تو یہ تھا کہ میراث دیتے ہی نہیں تھے, نہ عورتوں کو دیتے تھے, بچوں کو ویسے ہی نہیں سمجھتے تھے کچھ, کیونکہ چھوٹے بچے وہ کہاں مانگیں گے, یا تو سب سے بڑا بیٹا ہی سب کچھ لے جاتا تھا, یا پھر اس طرح سے ناانصافی کی تقسیم ہوتی تھی, تو ناجائز طور پہ دوسروں کے مال ہڑپ کر جانا یہ بہت عام تھا. اسی طرح جو عورتیں بیوہ ہو جاتی تھیں ان, یا جو بچیاں یتیم ہوتی تھیں ان کو جو ان کا ولی ہوتا تھا وہ ہی ان سے نکاح کر لیتا تھا اور ان کو مہر نہیں دیتا تھا, اس لیے کہ اگر وہ مالدار ہیں تو پھر اس کا سارا مال مجھے مل جائے, اور اگر وہ شکل و صورت میں بیچاریاں کوئی واجبی سی ہوتی تھیں, شکل ان کی اچھی نہیں لگتی تھی, تو نہ خود ان سے شادی کرتا تھا نہ باہر کرتا تھا, کہ باہر اگر کروں گا تو یہ سارا تو پیسہ چلا جائے گا میرے سے, تو ابھی تو میں قبضہ کر کے بیٹھا ہوں, تو پڑی رہے اسی طرح, تو وہ پڑی رہتی تھی ساری زندگی ایسے. اتنی نا انصافیاں ہوتی تھیں کہ مطلب اس کے بارے میں احکامات دیے گئے. اب اس وقت لوگوں نے کچھ سوچا کہ شاید یہ ابھی وقتی طور پہ احکامات دیے گئے ہیں, شاید ہو سکتا ہے یہ احکامات بعد میں منسوخ ہو جائیں, اور بعض اس کے منتظر ہی تھے, انتظار میں ہی تھے کہ جب یہ منسوخ ہو جائیں گے تو پھر بس ٹھیک ہے. بعض نے یہ کیا کہ یہ جا کے آپ صلی اللہ علیہ وسلم سے پوچھنا چاہیے, اور انہوں نے آ کے پوچھا, اور اللہ تعالیٰ نے عورتوں کے بارے میں احکامات دیے اور مزید بھی کچھ باتیں بتا دی گئیں یہاں پہ. تو اب ہم دیکھتے ہیں یہاں پہ کہ کیا فتویٰ اس بارے میں ہوا. وَيَسْتَفْتُونَكَ, اور وہ فتویٰ مانگتے ہیں آپ سے کس بارے میں, فِي النِّسَاءِ, عورتوں کے معاملے میں. اب یہاں پہ ایک ہمیں بہت زبردست بات پتہ چلتی ہے, وہ یہ کہ صحابہ کرام کو فکر تھی عورتوں کے حقوق کے بارے میں. کیوں؟ اکثر تو فتوے یہ پوچھے جاتے ہیں کہ ہمارے حقوق کیا ہیں, لیکن ان کو کیا فکر تھی کہ یہ نہ ہو کہ ہم حقوق یہاں پہ ادا نہ کریں تو قیامت میں ہماری پکڑ. لیکن دیکھیں نا, آج کے سوالوں میں اور اس وقت کے سوالوں میں کتنا فرق تھا. آج کوئی نہیں پوچھتا کہ میرے شوہر کا میرے پہ کیا حق ہے, کوئی نہیں پوچھتا کہ فلاں کا میرے پہ کیا حق ہے, کہتے ہیں ہمارے حقوق بتائیں, ہمارے حقوق کیا ہیں, اس کا ہمیں شوق ہوتا ہے. اور آج عورتوں کا دن منایا جاتا ہے, بچوں کا دن منایا جاتا ہے, مگر پھر بھی ان کو حقوق نہیں مل رہے. دیکھ رہے ہیں آپ, پھر بھی بچوں کے حقوق مارے جاتے ہیں, عورتوں کے ساتھ کیا سلوک ہوتے ہیں. تو اسلام نے جو ہمیں حقوق بتائے, اسلام نے جو حقوق دیے بچیوں کو, خاص طور پہ ان کو زندہ درگور کر دیا جاتا تو ان کو تک وراثت میں حصہ دے دیا, تو یہ بہت ایک بڑی بات تھی اس معاشرے میں, اور اس کی امپلیمنٹیشن ہونا بہت بڑی بات تھی. دیکھیں آج قوانین بنا کے بھی نہیں ہو رہے امپلیمنٹ, تو اس وقت صرف اللہ تعالیٰ کی طرف سے جب احکامات آ گئے تو اس معاشرے نے, جو اسلامی معاشرہ تھا جہاں پہ واقعی مسلمان رہتے تھے, مومن رہتے تھے, انہوں نے کیسے ان کو قبول کیا. حالانکہ ان کے لیے کتنا مشکل تھا نا, جنہوں نے کبھی اس طرح سے کبھی دیا ہی نہیں ہے کسی کو اس طرح کے حقوق. اور تیسری آپ ایک اور بات اس میں نوٹ کریں کہ اللہ تعالیٰ نے کتنی عزت بخشی ہے عورت کو, کہ عورتوں کے معاملے میں فرمایا قل اللہ یفتیکم فیہن, اللہ فتویٰ دیتا ہے ان کے بارے میں. فتویٰ کیا چیز ہوتی ہے؟ کسی بھی یعنی کوئی بھی اگر کوئی ایسا معاملہ ہے تو اس کے بعد میں شریعت کیا کہتی ہے اس کو فتویٰ کہتے ہیں, شریعت کا حکم کیا ہے. اسی لیے ہم کہتے ہیں نا ہم آپ سے فتویٰ مانتے ہیں, یعنی شریعت اس معاملے میں اللہ کا حکم کیا ہے, اللہ کی شریعت کیا کہتی ہے. تو حالانکہ پورے قرآن میں جتنے احکامات ہیں اللہ کی طرف سے ہی ہیں نا, یہ تو اللہ ہی کا کلام ہے نا, لیکن خاص طور پہ یہ کہا گیا اللہ تمہیں فتویٰ دیتا ہے. کیوں؟ دیکھیں ایک میں اپنے بچے کو کہوں کہ بیٹا یہ کام کرو, دوسرے میں کہوں تمہاری ماں تمہیں حکم دیتی ہے کہ تم یہ کہو, تو پھر کتنی اس میں یعنی انفورسمنٹ آ جاتی ہے نا, کتنی بڑی بات آ جاتی ہے. تو ये कोई मुफ्ती साहब फतवा नहीं दे रहे, कोई आपके मस्जिद के मौलवी साहब फतवा नहीं दे रहे, अल्लाह ताला खुद फतवा दे रहा है इन औरतों के मामले में। ठीक है, तो ये बहुत एक बड़ी इज्जत भी औरत को, और ये समझें कि एक बेसहारा औरत, एक ऐसी बच्ची जो यतीम हो गई है, उसके साथ अल्लाह खड़ा हुआ है। दुनिया में तो नजर नहीं आता कि कोई भी उसकी सपोर्ट में है, कोई उसके पूछने वाला नहीं, इनके साथ जो मर्जी सलूक करो, इनको ऐसे ही डाले रखो, इनके माल हड़प कर लो, कौन पूछेगा हमें। लेकिन याद रखना, कोई इंसान नहीं खड़ा हुआ, अल्लाह खड़ा हुआ है। और ये हज़रत आयशा फरमाती हैं, बुखारी में आया कि इससे मुराद वो शख्स है जिसकी परवरिश में कोई यतीम बच्ची हो जिसका वारिस भी वही हो, यानी उसका वारिस वही उसका वली बना, माल में शरीक हो गया, अब क्योंकि साथ वो भी शरीक था, अब चाहता है, हो सकता है चचा हो, अब चाहता है ये कि इस यतीम बच्ची से, नहीं चचा तो नहीं हो सकता जाहिर है क्योंकि आगे इस यतीम बच्ची से मैं निकाह कर लूं, हो सकता है कोई और रिश्तेदार हो, तो अब वो वारिस भी है और वो उसका वली भी है, उसकी गार्डियन भी है, अब इस बच्ची से वो निकाह करना चाहता है, लेकिन इस बिना पर और जगह इसकी शादी रोकता है, ऐसे शख्स के बारे में ये आयात उतरी। अब देखें, वो चाहता है कि मैं खुद ही निकाह कर लूँ, ना इसको कोई चीज़ देनी पड़ेगी, ना कोई मेहर देना पड़ेगा, ना कुछ है, तो माल भी मेरा हो जाएगा, और उसके बाद ना उसको सही से हकूक देता है। हकूक किस लिए नहीं देता, देखें जब एक औरत के पीछे उसकी फैमिली खड़ी होती है ना, तो दूसरे को डर होता है कि इसके पास फैमिली सपोर्ट है, या इसके कोई भाई, इसके बाप वगैरह। आज भी देखें हम उसी जहालत के माशरे में आज भी रह रहे हैं, इसलिए बड़ी आसानी से आपको ये आयतें समझ आ जाएंगी, कोई ऐसी मुश्किल बात नहीं है कि कोई 1400 साल पहले की ये आयतें हैं, आज भी जहालत उसी तरह मौजूद है, कोई फर्क नहीं आया। तो अल्लाह ताला याद रखो तुम्हें फतवा देता है कि आप, और वमा युतला अलैकुम फिल किताब फी यतामन निसा, जो किताब में पढ़ा जाता है तुम पर, क्या किताब में जो पढ़ा जाता है, यानी किताब में से मुराद क्या है। अब आप निकालें सूरत निसा की आयत नंबर 3 जो हमने पढ़ी थी पहले, व इन खिफ्तुम अल्ला तुक्सितु फिल यतामा फनकिहु, अगर तुम्हें खौफ हो कि तुम इंसाफ नहीं कर सकोगे यतीम लड़कियों के बारे में, उनकी उनसे इंसाफ नहीं कर सकोगे, फनकिहु तो निकाह कर लो, माताबा लकुम मिन निसा मसना व सुलासा व रुबा, तो निकाह कर लो जो तुम्हें पसंद आए, जो तुम्हारी पसंद की हो औरतों में से, चाहे 2 कर लो, 3 कर लो, 4 कर लो, यानी और औरतों में से कर लो, इनके साथ ना करो फिर। और अगर तुम्हें ये डर लगता है ना कि मैं ये यतीम बच्ची है, जाहिर है जहन में एक आ जाएगा कि भाई कोई बात नहीं, इसको कौन पूछेगा, तो मैं आप जो भी इसके साथ सलूक करूं, मुझे कोई डर नहीं है, उसके साथ जुल्म भी कर लिया तो कोई मसला नहीं है, उसको ना नफका ना सही दिया, उसको मेहर नहीं दिया, उसको सही उसके टाइम नहीं दिया, उसकी बारी नहीं मुकरर की, और वो उसमें लगे रहे, और यानी और जगह पे शादी कर ली तो वहां पे ज्यादा, तो तुम और किसी से कर लो, इस लड़की से मत करो, यानी ये एक मना कर दिया गया। अब इसके अंदर भी एक मसला पैदा हो गया था कि बाज लोगों ने कहा अच्छा हम खुद नहीं कर सकते, तो अब खुद नहीं कर सकते तो अब बिठाए छोड़े इनको, बिठाए छोड़े इनको, बाहर भी नहीं कोई मिल रहा तो बस बैठी रहे। अब चाहे घर के अंदर कोई और अच्छा रिश्ता मौजूद है, लेकिन नहीं करना क्योंकि अल्लाह ताला ने तो हुक्म दे दिया बाहर कर लो, इनसे साथ ना करो। तो बात ये थी कि इंसाफ करने को कहा गया है कि असल में बात तो है इंसाफ की, अगर इंसाफ कर सकते हो फिर तो कर लो, इसलिए दोबारा एक फतवे की जरूरत आई, कि वरना ये बात आयत 3 और 4 के अंदर सारी बात क्लियर हो चुकी है। वो 3 और 4 है ना, वो यहाँ पे लिख लें, फिल किताब का मतलब क्या है, यानी इस सूरत की आयत 3 और 4 में इस बात की वजाहत हो चुकी है, तुम्हारे पर पढ़ दिया गया ये हुक्म है यतीम और बच्चियों के बारे में, समझ आ गई बात। अल्लाह तिला तू नहुन्न, वो जो नहीं तुम देते उनको लिखा गया है, जो उनके लिए जो मुकर्रर किया गया वो नहीं तुम देते उनको, यानी जिन लड़कियों को तुम यतीम देख के उनसे निकाह तो करना चाहते हो लेकिन उनका हक मेयर उनको नहीं देते, या उनकी विरासत, विरासत भी तो लिखा गया ना, मुकर्रर किया गया, वो भी नहीं उनको देते। अच्छा आप देखें ना, बाज दफा जब ऐसी बच्चियां होती हैं यतीम होती हैं तो ले आते हैं उनको मेहर अदा किए बगैर, शादी कर लेते हैं, और जो जिम्मेदारी मर्द पे है शौहर के तौर पर वो भी अच्छी तरह पूरी नहीं करते, उनके मतलब अपने अजदवाजी जो हकूक उनके हैं वो भी नहीं पूरे करते, कि इसका कौन है वो, तो ये बेचारी कहाँ से पूछेगी। वह तरगबूना अन तनकिहुहुन्ना, और तुम रगबत भी रखते हो कि तुम निकाह उनसे करो, तुम तो तुम्हारी रगबत ये तुम चाहते भी हो उनसे निकाह करना। ये दो मानों में आता है, एक तो माना यही है जो मैंने अभी आपको बता दिया कि तुम्हें रगबत है उनसे निकाह करने की, हो सकता है वो मालदार हैं, हो सकता है कोई और वजह से रगबत हो, तुम करना भी चाहते हो लेकिन तुम निकाह मेहर नहीं देना चाहते, उसके बाद विरासत नहीं देना चाहते या हक मेहर नहीं देना चाहते, दोनों चीजें हो गई ना। तो नंबर वन क्या है, अल्लाती ला तू ना हुन्ना मा कुति वाला हुन्ना, ये लिखें, और नंबर टू लिखें आगे तरगबूना अंतन के हो हुन्ना, तुम ये भी चाहते हो कि तुम उनसे निकाह करो। और इसका दूसरा माना है कि तरगबूना के बाद अन जो था, अन आइन नून अन, ये महजूफ है। महजूफ का मतलब क्या, यहाँ पे है नहीं, मगर इसका अन जब आ जाता है तो इसका मतलब होता है बजाय अट्रैक्शन होने के रिपेल होना, और किसी से दूर होना, किसी से मतलब एक है ना रगबत कि उसकी तरफ आप अट्रैक्ट हो रहे हैं, और दूसरा है उससे दूर होना। तो तरगबूना अन के तुम उससे निकाह भी नहीं करना चाहते, तुम्हारा दिल नहीं है उनसे निकाह करने का, मगर क्यों करते हो, इसलिए कि उनके पास माल है, इसलिए माल है, माल की वजह से करना चाहते हो कि माल ना चला जाए। तो दोनों माने यहाँ पे आप समझ लें। वल मुस्तदाइफीन मिन अल विल्दान, और अल्लाह ताला किसके बारे में फतवा देता है, यहाँ पे लिख दें, और अल्लाह फतवा देता है कमजोर समझे जाने वाले बच्चों में से, उन बच्चों के बारे में जो कमजोर समझे जाते हैं, यानी यतीम बच्चों के बारे में भी तुमसे तुम्हें फतवा देता है, क्योंकि उनके लिए भी, उनके ऊपर भी बहुत ज्यादतियां होती थी ना। क्या फतवा देता है, वह अन तकूमू लिल यतामा बिल क़िस्त, के ये कि तुम कायम रहो यतीमों के लिए इंसाफ पर। जो यतीम हैं, चाहे वो बच्चियां हैं, चाहे वो बच्चे हैं, कमजोर समझे जाने वाले बच्चे हैं, तुम चाहे उनसे निकाह, तुम ये सोचते हो कि हम इनको मेहर नहीं देना पड़ेगा, तुम उनसे शादी भी करना चाहते हो, लेकिन असल बात क्या है, इंसाफ पे कायम रहो, तुम निकाह कर सकते हो, ऐसा नहीं है कि निकाह नहीं कर सकते। जैसे आयत 3 के अंदर हमने पढ़ा कि भाई अगर तुम्हें डर है कि तुम नहीं उनके साथ इंसाफ कर सकते तो फिर किसी और से कर लो, तो असल बात यह है कि तुमने इंसाफ पे कायम रहना, अगर कर सकते हो इंसाफ तो फिर उनसे निकाह कर सकते हो। क्या बात, उम्मीद है कि समझ आ गई होगी। वमा तफालू मिन खैरिन फइन्नल्लाह काना बिही अलीमा, जो भी तुम नेकी करोगे याद रखना इसका रिकॉर्ड अल्लाह के पास मौजूद है, अल्लाह खुद जानता है, वो जानने वाला, वो देख रहा है। तो इसमें उनके बारे में, उनके हकूक के बारे में बात की गई, और जो जुल्म लड़कियों के साथ होता था, ख़ास तौर पे लड़कियों के साथ उस माशरे में, उसके ऊपर बात की गई। इसी तरह लड़कियों के अलावा जो छोटे बच्चे थे ना, चूंकि वो भी अपने हकूक खुद नहीं ले सकते तो उनके ऊपर भी जुल्म होता था। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स यतीम की किफालत करता है क़यामत के दिन मैं और वो यूं होंगे, जो दो उंगलियां आप सल्लल्लाहु अलैहि वसल्लम ने जोड़ के दिखाई कि इस तरह से होंगे, और इसी वजह से इतनी इंस्ट्रक्शंस भी आई हैं। आपने देखा है हमने जो सूरह शुरू हुई थी ये, तो कितनी डिटेल के अंदर पढ़ा है कि इनके माल के साथ क्या करना है, इनके निकाह के साथ मतलब निकाह जब होना है तो उसके बारे में क्या अहकाम हैं, बहुत कि भाई सुफहा हैं तो उनको ना दो, आपने सारा ये सब पढ़ा है, और जल्दी जल्दी भी ना खा लो कि उनका माल ही ख़त्म हो जाए, बस अदल और इंसाफ करना है कि उनकी बेहतरी, जिसमें उनकी खैर खाई हो वो करो। इनमरातुन खाफत मिन बालिहा नुशूज़न, अच्छा अब पहले हमने पढ़ा था कि अगर कोई मर्द ये देखे कि उसकी बीवी के अंदर कोई नुशूज है, उसकी बीवी में सरकशी है, और उसके अंदर हमने सारा ये पढ़ा था कि वो बदतमीजी करती है, मियाँ को कुछ नहीं समझती, उसको हकीर समझती है, उसको अपने से कमतर समझती है, ऐसे करती है, ये सब चीज़ें पढ़ी थी। तो फिर हमने क्या पढ़ा था कि उसको के साथ कैसे कहा जाए, उसके साथ उसको अच्छी नसीहत की जाए, उसका बिस्तर अलग किया जाए, फिर ऐसी हल्की मार का भी पढ़ा था हमने, तो ये सारे हमने स्टेप्स पढ़े थे। अब क्या है, कोई औरत है जो अपने हस्बैंड में देखती है कि हस्बैंड बदसलूकी करता है, हस्बैंड ज्यादती करता है, हस्बैंड कुछ चढ़ाई करता है, बुरा मामला करता है उसके साथ, अब औरत ये सख्ती बर्दाश्त कर रही है, आदमी हो सकता है इस वजह से करता हो कि उसका ध्यान कहीं और हो, या उसको ये औरत अच्छी नहीं लगती, या मिजाज नहीं मिलते, अब एराजन या वो औरत देखती है कि मियाँ की मेरे पर तवज्जो नहीं है, या तवज्जो अब नहीं रही, या हकूक ज़ौजियत अदा नहीं करता, बेरुखी करता है, तवज्जो नहीं देता, तो उसको ये लगता है कि मुझे तलाक दे देगा ये। अब एक तो तरीका ये है कि भाई معاملہ ختم کر دیا جائے, طلاق وہ دے دی ہسبینڈ سے, وہ طلاق مانگ لے اور معاملہ ختم ہو جائے, پھر تو آپ کو سارا پتہ ہے نا کہ کیسے ہے. لیکن فار ایگزامپل عورت کہتی ہے کہ بھائی میرے پر یہ سختی تو کر رہا ہے, مجھ سے اس طرح سے اچھا سلوک نہیں کرتا, اس کا دھیان کہیں اور ہے, اس کی میرے پر توجہ نہیں ہے, تو یہ کہیں اور کرنا چاہتا ہے, مجھے لگتا ہے کہ یہ مجھے طلاق دے دے گا. ٹھیک ہے, اب عورت کہتی ہے کہ مجھے طلاق نہ یہ دے, کیوں نہ دے, ہو سکتا ہے کہ اس کے بچے ہیں, وہ کہتی ہے میرے بچوں کا کیا بنے گا, ہو سکتا ہے کہ اور کوئی ایسے حالات ہو گئے ہوں کہ وہ کہے کہ بھائی میرے تو پیچھے نہ ماں باپ ہیں نہ میرا کوئی اور دیکھنے والا ہے, میں کدھر جاؤں گی. تو اب وہ اس کے پاس ایک راستہ ہے کہ وہ آدمی کو ساتھ گیو اینڈ ٹیک کر کے کچھ چیز پہ راضی کر لے, اپنے بعض حقوق نہ مانگے اس سے, کہے کہ ٹھیک ہے میں تم سے حقوق نہیں مانگتی اپنے, تو لیکن تم مجھے رہنے دو اپنے پاس, تم مجھے طلاق نہ دو. لیکن یہ جو تینوں آیتیں ہیں نا, ان میں آپ دیکھیں گے ازدواجی جو زندگی ہے اس کے جو بہت تلخ پہلو ہیں نا, ان کے بارے میں انسٹرکشنز دی گئی. ہر جوڑے میں کبھی نہ کبھی, ہر کپل میں کوئی نہ کوئی ایسی باتیں پیش آ جاتی ہیں جو لڑائی جھگڑے یا یہ چیزیں, ظاہر ہے دو انسان ہی ہیں دونوں ہی, کوئی باہمی رنجش ہو جاتی ہے, مگر اگر ہر وقت کی کوئی ایسی مسئلے رہے, ہر وقت کے کوئی بالکل چین نہیں ہے گھر میں, اب کیا کیا جائے؟ دنیا بھی ان کی سمجھ لیں دونوں کی ایک جہنم بن جاتی ہے نا, اور بعض دفعہ تو یہ چیزیں بڑھتے بڑھتے دو خاندانوں میں دشمنیاں پڑ جاتی ہیں. تو پھر قرآن کریم میں مرد اور عورت دونوں کے جذبات کا خیال رکھا گیا, ان کو سامنے رکھ کے ایک ایسی بات بتائی گئی, انسٹرکشنز دی گئیں جس پہ عمل کر کے دنیا میں بھی انسان سکھی رہ سکتا ہے, اور انسان کو ہر ایک انسان کا رائٹ ہے کہ وہ دنیا میں سکھ کے ساتھ رہے, یہ نہیں ہے کہ گھر ہیل بنا ہوا ہے تو بس وہ اسی میں رہے. تو اگر یہاں پہ یہ سینیریو دیا گیا ہے, اس میں آپ لکھ لیں یہ اس سینیریو میں ہے یہ انسٹرکشن 128 آیت کی, جب عورت کو شک ہے کہ آدمی اس کو طلاق دے دے گا, اب چاہے اس کی بے رخی وہ دیکھ رہی ہے, چاہے وہ یہ دیکھ رہی ہے میرے ساتھ اب بدسلوکی کرنا شروع ہو گیا, پہلے تو اچھا بلا ہوتا تھا, پتہ نہیں اس کو کیا ہو گیا, اب لگتا ہے کہ اس نے مجھے چھوڑ دینا. ٹھیک ہے, اب یا ہو سکتا ہے بعضوں میں بنتی بھی نہیں ہے بالکل, اب شوہر طلاق دینا چاہتا ہے, وہ کہہ بھی رہا ہے ایسا, لیکن عورت نہیں لینا چاہتی. ٹھیک ہے, عورت نہیں لینا چاہتی, یہ تب کا کیس ہے. اب یہ اس کے بارے میں ایک یہ بھی آتا ہے کہ حضرت سودا جو تھیں کافی بڑی عمر کی تھیں وہ, تو ان کو یہ لگا کہ آپ صلی اللہ علیہ وسلم مجھے طلاق دے دیں گے, تو انہوں نے فرمایا کہ آپ مجھے طلاق نہ دیں, ہاں میری باری کا دن حضرت عائشہ کو دے دیں, میں قیامت کے دن چاہتی ہوں کہ میں آپ کی ازواج میں سے کھڑی ہوں. تو اس پہ یہ آیت نازل ہوئی تھی کہ کوئی حرج نہیں ہے, فلا جناح علیہما ان یصلحا بینہما صلحا, کہ کوئی حرج نہیں ہے اگر دونوں اصلاح کر لیں آپس میں, صلح کرنا. یعنی اب کیا ہے, صلح کیا ہوگی اس میں, کہ اب عورت کو لگ رہا ہے یہ آدمی مجھے ڈائیورس کرنے لگا, مجھے نہیں چاہیے ڈائیورس, تو اب وہ کہتی ہے کوئی حقوق میں چھوڑ دیتی ہوں, دیکھیں ٹھیک ہے میں آپ سے خرچہ نہیں مانگوں گی, یا میرا خرچہ آدھا کر دیں, یا آپ نے دوسری شادی کرنی ہے نا تو ٹھیک ہے آپ اس کے پاس رہے ہیں, ہفتے میں ایک دفعہ آ جایا کریں میرے پاس, یا مہینے میں ایک دفعہ آ جایا کریں, یا ایوری ادر ڈے آ جایا کریں, روز یہاں پہ نہیں رہنے کی ضرورت, آپ اس کے ساتھ رہ لیں تھوڑی دیر کے لیے آ جایا کریں, اس طرح سے کر کے کسی چیز پہ بھی, یعنی گیو اینڈ ٹیک کر کے کچھ کمپرومائز کیا جا سکتا ہے. ٹھیک ہے, تو اب اس میں دیکھیں, اب ضروری نہیں ہے کوئی یہی وجہ ہو کہ آدمی کوئی بہت ایسا ہے کہ اس کا کہیں اور دل آ گیا, کبھی کبھی ایسے بھی ہوتا ہے کہ ایک آدمی کی ایک عورت کے ساتھ نئی سوچ مل رہی ہے, آدمی کو وہ پسند نہیں ہے, یا وہ اس عورت سے اولاد نہیں ہوئی, وہ اور شادی کرنا چاہ رہا ہے, یا اور بیوی کا رویہ اتنا بگڑا ہوا رہتا ہے, یا وہ حقوق ادا نہیں کرتی, یا جو بھی ریزن ہو سکتا ہے. ٹھیک ہے, وجہ نہیں قرآن نے بتائی, صرف یہ بتایا کہ مرد منہ پھیرنے لگ گیا, جو بھی وجہ ہو, اب عورت اگر کچھ معاملات پہ نرمی کا رویہ کر لے تو صلح ہو سکتی ہے, یہ بھی رہ سکتی ہے اور وہ آدمی اور بھی لا سکتا ہے, ویسے ورنہ ادروائز کیا ہوگا. دیکھیں وہاں پہ ہم نے کیا پڑھا تھا آیت 3 میں, فَإِنْ خِفْتُمْ أَلَّا تَعْدِلُوا فَوَاحِدَةً أَوْ مَا مَلَكَتْ أَيْمَانُكُمْ, اگر تمہیں یہ ڈر ہے نا کہ تم عدل نہیں کر سکو گے تو پھر تم ایک ہی رکھو, تو عدل کرنا ضروری ہے, ادروائز کیا ہوگا, قیامت کے دن اگر کوئی ایسا آدمی ہوگا کہ جو اس نے عدل نہیں کیا ہوگا, انصاف نہیں کیا ہوگا دو بیویوں میں, تو اس کا آدھا دھڑ, وہ قیامت کے دن ایسے آئے گا کہ اس کا آدھا دھڑ جو ہوگا وہ گر چکا ہوگا, یعنی پیرالائز ہو چکا ہوگا ایک ہی کی طرف اگر وہ جھک گیا ہوگا تو. تو اس لیے لازم ہے کہ دونوں میں عدل کریں. لیکن یہاں پہ کیا ہے, چونکہ اس طرح کی کوئی مسئلہ, ایسے مسئلے مسائل آ رہے ہیں, اس کی وجہ سے عورت کہتی ہے بجائے مجھے طلاق دینے کے, بجائے میں کہیں کدھر ٹھوکریں کھاتی پھروں گی, چلو تمہارا نام ہی صحیح کہ کم از کم شادی شدہ رہوں گی, کوئی ایسی بات نہیں ہوگی کبھی بچوں کی وجہ سے یا جو بھی میں نے بتایا ریزن, اور صلح خیر, اور صلح خیر ہے, یعنی ایسی صورت میں آئیڈیل تو نہیں کسی عورت کو اس عورت کو مل رہا, ظاہر ہے آئیڈیل تو یہ ہوتا کہ اگر انصاف ہوتا وہ دوسری بیوی بھی لے آتا لیکن اس کے ساتھ انصاف کے ساتھ چلتا, لیکن یہاں پہ آئیڈیل تو نہیں مل رہا, مگر دیکھیں کسی طرح بھی اگر نبھا ہو رہا ہے تو اس کے اندر ہی خیر ہے. وَأُدِرَتِ الْأَنفُسُ الشُّحَّ, لیکن جو نفسوں کے اندر شوہ رکھی گئی ہے, یعنی شوہ کا مطلب کیا ہوتا ہے, بخل بھی ہے اور ہرس بھی ہے, دونوں رکھے گئے ہیں, تو نفس کے اندر یہ جو شوہ ہے اس کی وجہ سے ہر کوئی چاہتا ہے کہ مجھے زیادہ مل جائے. وَأُدِرَتِ الْأَنفُسُ الشُّحَّ, اور موجود رکھا گیا نفسوں میں بخل کو, یعنی تنگ دلی لوگوں کے اندر ہوتی ہے, دونوں طرف سے ہی تنگ دلی ہو جاتی ہے, تو مرد کہتا ہے کہ میں کیوں اپنے سر پہ اس کو رکھوں جب یہ مجھے پسند ہی نہیں ہے, تو میں اس کو کیوں لٹکائے چھوڑوں, تو اس لیے وہ کہتا ہے, وہ چاہتا ہے کہ اس کو فارغ کر دے. کیا عورت کہتی ہے کہ جب دوسری عورت آئے گی تو پھر میرے تو حقوق کم ہو جائیں گے, تو وہ دوسری عورت کو برداشت نہیں کرتی, وہ کہتی میری ہوتے ہوئے دوسری کیوں آئے یا یہ دوسری کے پاس کیوں جائے, ٹھیک ہے, میں کچھ ایسے ہی کروں کہ دوسری آ ہی نہ سکے, یا میرے پورے حقوق مجھے ملنے چاہیے, میں کسی چیز پہ کمپرومائز نہیں کروں گی. تو اکثر یہ ہوتا ہے کہ دلوں کے اندر نا تنگی آ جاتی ہے. یہاں پہ شوہ کا مطلب ہوتا ہے کہ, یعنی ہرس کس چیز کی ہے, کہ میرے تو حقوق مجھے ملتے رہیں, میں دینے کے معاملے میں میں نہیں دے سکتا یا دے سکتی, تو لوگوں کے دل بہت تنگ ہو جاتے ہیں جس کی وجہ سے صلح نہیں نہ ہوتی. ہر ایک چاہتا ہے کہ میں اپنے پورے پورے حقوق لوں, دیتے وقت دل تنگ ہوتا ہے. آدمی کہتا ہے میں اس کو سر سے اتاروں, میں اس کو گھر سے نکالوں, نکال کے ہی دم لوں گا. عورت کہتی ہے کہ نہیں, مجھے یہ بھی چاہیے, مجھے وہ بھی چاہیے, تم چاہے دوسری کرو بھی لیکن میرا پورا حق مجھے ملنا چاہیے. اب اس کی وجہ سے وہ کسی بیچ والے پوائنٹ پہ میٹ ہی نہیں کر پاتے. کیا تو اب وَإِن تُحْسِنُوا وَتَتَّقُوا فَإِنَّ اللَّهَ كَانَ بِمَا تَعْمَلُونَ خَبِيرًا, اب آدمی سے کہا جا رہا ہے کہ تم احسان کرو. دیکھو تمہیں اللہ تعالیٰ نے قوام بنایا ہے, اگر تم احسان کا معاملہ کرتے ہو بے شک تم طلاق بھی دے سکتے ہو, لیکن اگر کوئی صلح کی صورت نکلتی ہے, کچھ گیو اینڈ ٹیک کی نکلتی ہے, تو اگر تم اچھا کرو گے, احسان کیا ہوتا ہے, حق سے بھی زیادہ دینا. چاہے وہ عورت کہتی ہے کہ نہیں مجھے یہ نہیں بھی دو, یہ چیز نہیں کرو, لیکن تم اللہ کا ڈر رکھو, تم اللہ کا ڈر رکھتے ہوئے تم ایسی چیز کے اوپر کمپرومائز کر کے اس کو نہ نکالو. دل کی تنگی تو آڑے آ جاتی ہے, مگر تم اس سے اوپر اٹھ کے معاملہ کرو. تو اس چیز کو مرد کو یہاں پہ سکھایا جا رہا ہے کہ تم احسان کرو اور تم تقوی اختیار کرو, تو اللہ تعالیٰ خبر رکھتا ہے جو تم عمل کرتے ہو, جو تم منہ سے نکالو گے, جو تم کام کرو گے, جو تم کسی کے ساتھ بھلائی کرو گے, اللہ تعالیٰ تمہیں اس کا اجر دے گا. تو آدمی کو سمجھایا جا رہا ہے یہاں پہ بیسیکلی کہ کس طرح سے اس کو آگے بڑھ کے بہتر رویے, بہتر سلوک کرنا چاہیے, بہتری کا ثبوت دینا چاہیے, اچھے اس کا احسان کا ثبوت دینا چاہیے. بعض اوقات آدمی کیونکہ اتنی زیادتی پہ تو اتراتے نا کہ یہ تو عورت کہاں جائے گی, یہ تو اکیلی ہے, اس کے پیچھے ماں باپ بھی فوت ہو گئے ہیں, اب اس کا تو کوئی ہے نہیں, تو کون اس کو رکھے گا, تو جو مرضی اس پہ ظلم کرو. اور بعض دفعہ اللہ معاف کرے عورتیں بھی غلط کرتی ہیں جب وہ ایکسپلوئٹ کرنے لگتی ہیں, جب وہ کہتی ہیں کہ اچھا بچے بھی اس کی مجبوری ہیں تو ہم بھی ذرا اس طرح سے اس کو کریں کہ بچے اس کو نہ دکھائیں, اس کا فائدہ اٹھائیں ہم. تو دونوں احسان کی روش اختیار کریں, صلح میں خیر ہے. اگر یہ آپس کے اندر ایسے کچھ گیو اینڈ ٹیک پہ معاملہ طے ہو جاتا ہے تو وہ بہتر ہے. آگے فرمایا اللہ تعالیٰ نے ولن تستطیعوا ان تعدلوا, اور ہرگز نہیں تم استطاعت رکھ سکتے یہ کہ تم عدل کرو, بین النساء, درمیان عورتوں کے. اچھا یہ والی بات خاص طور پہ تمام عورتوں کو خصوصی طور پہ یاد ہی ہوتی ہے کہ قرآن پاک میں اللہ تعالیٰ نے یہ فرمایا کہ تم تو عدل کر ہی نہیں سکتے اس لیے تم دوسری شادی کرو ہی نہیں. یہ نہیں کہا گیا یہاں پہ بلکہ یہ فرمایا ہے کہ تم عدل کی ہرگز استطاعت نہیں رکھ سکتے چاہے ولو حرس تم, چاہے کہ تم ہرس کرو اس کی, اگرچہ تمہیں اس کی ہرس ہے, چاہے تم چاہتے بھی ہو عدل کرنا لیکن عدل تم کر ہی نہیں سکتے کیونکہ تمہاری کیپیسٹی نہیں ہے. کیوں یہ کہا گیا؟ اس لیے کہ عدل کا معاملہ صرف ظاہری چیزوں سے نہیں ہے. ظاہری چیزوں میں تو انسان عدل کر سکتا ہے, مثلاً ایک بیوی کو ایک جتنا نان نفقہ دیا دوسری کو بھی اتنا دیا, جتنا اس کو کھانے پینے کو دیا دوسری کو بھی اتنا دیا, جتنے اس کے پاس ٹائم گزارا اتنا ہی اس کے پاس بھی ٹائم گزارا, یعنی باریاں لگائیں جیسے آپ صلی اللہ علیہ وسلم نے برابر باریاں لگائی ہوئی تھی. ہر ایک بیوی کی ایک باری ہوتی تھی, عصر کے بعد تمام بیویوں کے پاس تھوڑی تھوڑی دیر کے لیے چکر لگاتے تھے اور سب کا حال احوال کر لیتے تھے, لیکن رات اسی کے پاس گزارتے تھے جس کی باری ہوتی تھی. اسی لیے آپ صلی اللہ علیہ وسلم کی ایک دعا بھی ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا یا اللہ یہ تو میری تقسیم ہے جس کا میں جتنے کا میں اختیار رکھتا ہوں, یعنی جتنے کا میں اختیار رکھتا ہوں یہ میری منصفانہ تقسیم ہے جن معاملات میں میرا اختیار ہے, ان تو میرا مواخذہ نہ کرنا ان معاملات میں جن میں میرا اختیار نہیں ہے. کس پہ انسان کا اختیار نہیں ہوتا؟ دلی میلان پہ. دل کس کی طرف مائل ہے, دل میں کس کی محبت زیادہ ہے. ہو سکتا ہے وہ زیادہ خوبصورت ہو جس کی طرف آدمی کا دل ہو, یا ہو سکتا ہے وہ بہت کیئرنگ ہو, ہو سکتا ہے اس کا اخلاق بہت اچھا ہوتا ہے. ظاہر ہے دو ڈفرینٹ پرسنز ہیں نا. آپ دیکھیں آپ حالانکہ ہم اپنے پیٹ کی اولاد ہوتی ہے لیکن اولاد میں سے بھی ایک بچہ زیادہ لاڈلا ہو جاتا ہے, وہ اپنی کیئر کی وجہ سے, اپنے ماں باپ کی زیادہ کرنے کی وجہ سے وہ ماں باپ کو زیادہ پیارا لگتا ہے. وہ کہتے ہیں میاں آنکھ کا تارا ہے, باقی کوئی لے کے تو نہیں آئے ہوئے کہیں سے, وہ بھی اولاد ہی ہوتی ہے. لیکن اسی طرح یہ بیویاں تو پھر بالکل ایک ڈفرینٹ بات ہے نا, ان کے ساتھ تو کوئی خون کا رشتہ نہیں. تو ان میں بھی جب ایک آدمی کے ایک سے زیادہ بیویاں ہوتی ہیں تو چاہے وہ کتنا بھی کوشش کر لے لیکن دل پہ تو اختیار نہیں ہوتا. ایک دیکھیں دو لوگ ہی ہوتے ہیں, آپ کا ایک کی طرف زیادہ دل مائل ہوتا ہے دوسرے کی طرف اتنا نہیں ہوتا. تو آدمی کوشش کرنے پر بھی اس چیز کو کہا گیا کہ تم چاہے ہرس کرو بھی, کوشش کرو بھی, تمہارا دل چاہتا بھی ہے کہ تم عدل کرو لیکن نہیں عدل کر سکتا. یہ جس کو ایک محبت ایک پیار ایک کے لیے آئے گا وہ دوسری کے لیے نہیں آتا, وہ انسان تو نہیں, اس کا بس تو نہیں ہے اس کے اندر. تو یہ اللہ تعالیٰ نے فرمایا کہ تم, یہ تو بات انڈرسٹینڈیبل ہے ٹھیک ہے, انسان باقی چیزوں میں پورا پورا عدل کرے جو ظاہری چیزیں ہیں, باری ایک جتنا, وقت ایک جتنا, دونوں کو ایکول دے, کھانا پینا رہنے سہنے کا نان نفقہ ایوری تھنگ ایکول کرے. اس میں جس میں انسان کا باسی نہیں اس میں اللہ تعالیٰ کی طرف سے پوچھ بھی نہیں. مگر ایک بات یاد رکھنا, فلا تمیلو کل المیلی فتدروہا کل معلقہ. ایسا نہیں ہو کہ تم مائل ہو جائے, پوری طرح مائل ہو جانا, بس چھوڑ دو دوسری کو لٹکتا ہوا. مگر یہ ہرگز جائز نہیں ہے کہ تم ایک کی طرف ایسے مائل ہو جاؤ, پوری طرح مائل ہو جانا, دوسری لٹک رہی. لٹکنے کا مطلب کیا؟ بیچاری نہ تو ایسی ہے کہ جس کو شادی شدہ کہا گیا جائے, شوہر والی کہا جائے, نہ ایسی ہے کہ کوئی جو آزاد ہو کماری ہو, نہیں, یا شادی شدہ میں بھی نہیں آتی, دوسری میں بھی نہیں آتی, غیر شادی شدہ میں بھی نہیں آتی. کیونکہ آدمی نے اس کو ایسا چھوڑا ہوا ہے کہ نہ اس کی کوئی خبر ہے, نہ اس کا کوئی پوچھنا ہے, نہ وہ ہے نہیں ہے, اس کو کوئی فرق نہیں پڑتا. اور یہ معاملہ تو آپ معلقہ والا اپنے معاشرے میں اتنے کامن دیکھ سکتے ہیں, کیونکہ ایک آدمی جب ایک سے زیادہ شادی کر لیتا ہے تو پچھلی بیوی کو ایسے چھوڑ دیتا ہے جیسے کہ اس کا وہ کہیں ایگزسٹ ہی نہیں کرتی, اور بالکل مائل یعنی جھک جانا, ایک کی طرف اتنا جھک جاتا ہے کہ ساری توجہ, سارا وقت, سارا نان نفقہ, ایوری تھنگ وہ ایک کے لیے. ایون یہ جو صلح ہے نا, ایون یہ اس کے اندر بھی ایسا نہیں ہے کہ ایک کو معلقہ ہی چھوڑ دے. ظاہر ہے چلو کمپرومائز کس پہ ہوگا, گیو اینڈ ٹیک ہوگا, معلق اس میں بھی نہیں ہو جائے گا. ایسا نہیں ہوگا وہ اس میں بھی کہ ایک بالکل ہی کہہ دے کہ ہاں بس یہ مجھے طلاق نہ دو, اب اس میں تمہارے نام کے اوپر زندگی بس گزار دوں گی, اب اس کا مطلب ہے کہ تم میرا بالکل ہی پوچھو ہی نہیں, جب وہ زندہ بھی ہے کہ نہیں ہے. कहां कोई सालों साल में कहीं एक जगह कहीं किसी को देख लिया तो अच्छा ये यहाँ पे को पता ही अता नहीं है कि कहाँ है, ये इस्लाम में जायज नहीं है। हाँ कुछ हुकूक में कमी बेशी वो हो सकती है, वक्त कम दे दिया दूसरी को, जो पहली वाली बीवी थी उसको वक्त कम दे दिया, उसको पैसे कम दे दिए, खर्चा कम दे दिया, उसके साथ इतनी ज्यादा उसके हकूक उस तरह से अदा नहीं किए जिस तरह के दूसरी नई वाली के कर रहा है, वो उतनी हद तक अगर दोनों ने आपस में बातचीत की भी है ना तो इस हद तक कॉम्प्रोमाइज होके वो दूसरी को रख सकता है, उस पर उसकी पूछ नहीं होगी क्योंकि आपस में इन्होंने इस पर सुलह कर ली। अदरवाइज अगर नहीं सुलह की भी तो फिर क्यामत के दिन पूछ होगी, क्यामत के दिन ये पूछा जाएगा कि कादनी ने, जैसे मैंने आपको हदीस बताई कि उसका आधा धड़ गिर चुका होगा, इसने हकूक अदा करने थे, इक्वल थे दोनों के हकूक, इसने क्यों नहीं अदा किए। अगर इसके अंदर इस मसले का भी मैं जवाब दे दूं कि अगर कोई औरत ऐसी होती है जिसका शौहर दूसरी शादी कर लेता है और उसके बाद वो कभी कभी इसके पास चक्कर लगाता है, और ये सवाल चूंकि एक सिस्टर का था इसलिए मैं जवाब दे दूं कि फिर क्या इस पहली बीवी के ऊपर ये है कि ये उसके हक अदा करे या इसको नहीं करना चाहिए? नहीं, इसके हक अदा करना चाहिए, ये नहीं कि वो फिर इसको इनकार करे कि तुम तो अब हफ्ते बाद आते हो या दो हफ्ते बाद आते हो तो मेरा तुम्हारा मेरे पर कोई राइट नहीं है और अब कुछ नहीं है मेरा तुमसे ताल्लुक, ऐसे नहीं कर सकते। वो तो बीवी तो है ना उसकी, वो उसका खर्चा तो दे रहा है ना। हाँ, जो पूरे हकूक नहीं अदा कर रहा वो उसकी पूछ होगी। तो यहाँ पे मना किया गया है कि एक बीवी की तरफ ऐसे ना झुक जाओ, वो दूसरी बेचारी कहीं की रहे ही नहीं। वइन तुस्लिहु वतत्तकु फइन्नल्लाह काना गफूरुर रहीम, अगर तुम इस्लाह कर लोगे यानी फिक्स करो इस चीज को और तुम तकवा इख्तियार करो, अल्लाह से डरो, तो बेशक अल्लाह ताला बख्शने वाला मेहरबान है कि अगर तुमसे कुछ कमी बेशी हो चुकी है या तुम्हारा दिली मिलान में कुछ एक के साथ इतना नहीं दिल मिलता, इतनी जहन नहीं मिलता, सोच नहीं मिलती, तो आप उतना नहीं दिल उसकी तरफ मायल, तो इंसान जाहिर है इसमें खताकार तो होता है लेकिन अल्लाह ताला फिर माफ करने वाला है। मगर हाँ, जाहिरी हकूक सारे इक्वल अदा करने हैं। अब आप सल्लल्लाहु अलैहि वसल्लम को सबसे ज्यादा मोहब्बत हज़रत आयशा से थी, तो अब क्या दिल के ऊपर तो इंसान का जोर नहीं है। वही यतफरका युगनिल्लाह कुल्लम मिन साअतिही, अब थर्ड सिनेरियो आ गया। अब ये क्या है, इसमें क्या होगा अगर दोनों साथ नहीं रह सकते? अब जैसे मैंने अभी आपको बताया कि ये नहीं है कि अपनी जिंदगी हेल बना लो बस, हमारा मजहब कोई हिंदुआना नहीं है, हिंदुओं में यह है कि बस एक के साथ शादी हो गई तो बस इसी के साथ कर रहना है, अब ना दूसरी कर सकते हैं ना कुछ है, बस यहीं पे जीना मरना और सब खत्म। नहीं, अगर ऐसे हालात हो जाएं, नहीं सोच मिल रही, रोज रोज की बकबक झकझक चलती है और रोज एक जिंदगी हराम होके रह गई है, जहन्नुम बन गई है, एक इधर को जाता है तो दूसरा दूसरी तरफ को जाता है, को गलत ही टांका लग गया हुआ है ये, तो क्या है अगर वो दोनों अलग हो जाएं? अब नहीं, सुलह भी नहीं हो रही, आदमी को वो ये भी नहीं चाहती कि दूसरी शादी करे, वो उसके साथ भी नहीं मैंने रहना, ये भी नहीं हो सकता, सब चीजें यानी बिल्कुल कोई कॉम्प्रोमाइज का रास्ता है ही नहीं, कोई गिव एंड टेक का नहीं। तो ऐसे हालात में दोनों अगर अलग हो जाएं तो युग्निल्लाह कुल्लम मिन साअति, अल्लाह ताला गनी कर देगा, बेनियाज कर देगा अल्लाह ताला हर एक को अपनी वुसत से। वकान अल्लाहु वासियन हकीमा, अल्लाह ताला तो है ही वुसत वाला, यानी वो इतनी वुसत वाला है, उसके खजाने इतने वसी हैं कि वो दोनों को अपनी वुसत से बेनियाज कर देगा, दोनों को ऐसा नहीं होगा। क्योंकि देखिए, औरत सोचती है अगर मैं गई तो फिर मेरा क्या होगा, मुझे खाना पीना कहाँ से मिलेगा, मेरे मुझे कौन खिलाएगा पिलाएगा, मैं किधर जाऊँगी? तो अल्लाह उसको भी, अल्लाह बड़ा वसत वाला है, उसके पास सारे खजाने हैं, वो उसको भी इतना कर देगा गनी कि उसको इस आदमी की ज़रूरत नहीं रहेगी, इसका भी इंतज़ाम यानी कर देगा। और आदमी ये सोचता है कि अगर ये चली जाएगी तो मेरे घर का क्या बनेगा, मेरा घर वो अपसाइड डाउन हो जाएगा, कौन संभालेगा, क्या होगा? तो अल्लाह ताला उसको भी गनी कर देगा, हो सकता है उस आदमी को उससे बेहतर बीवी दे दे और इस औरत को उससे बेहतर शोहर दे दे जो इनके साथ मैच करता हो। तो दोनों को यानी एक दूसरे की मोहताजी नहीं रहेगी, ठीक है? इसलिए कि बाज दफा जब मामलात बिगड़ते हैं ना, तो ऐसी सूरत में यही सोच सबसे पहले आती है कि फिर अगर हम अलग हो गए तो फिर क्या बनेगा, किस तरह से चलेगा सारा कुछ। तो ऐसी सूरत में अल्लाह कोई और इंतजाम कर देगा। अगर एक दूसरे के हकूक ही नहीं तुम अदा कर पा रहे, अगर एक दूसरे के साथ चल ही नहीं पा रहे, अगर दुनिया के अंदर रहते हुए इंसान की जिंदगी अजीरन हुई पड़ी है, तो अलग हो जाओ, ये हलाल है, ये जायज है। ठीक है, फौरी तौर पे भी नहीं इसमें पहुंचना चाहिए। देखें पहले कुछ सिनेरियोज बताए कि आप ये भी कर सकते हो, सुलह भी कर सकते हो, सुलह में हमेशा खैर होती है। लेकिन अगर कोई भी मामला नहीं बन पा रहा तो इसको हराम भी ना समझो कि अगर ये कर लिया तो हराम हो जाएगा। क्या ये रास्ता अल्लाह ताला नहीं रखा है, ऐसे ही हालात के लिए रखा है जहां पे कुछ बन ना पाए, तो ये इस्लाम के कोई खिलाफ नहीं है। वकान अल्लाह वासियन हकीमा, हकीम भी है, हिकमत वाला भी है। ये देखिए अल्लाह ताला की हिकमत ही है ना कि उसने ये रास्ता एक खोला है कि किस तरह से अगर अलहदगी भी होगी तो कैसे दोनों अलहदा हूं, किस तरह आगे इनका मामला चलेगा। ये सब चीज, ये रास्ता खोलने में अल्लाह ताला की हिकमत है। अगर सोचें कि अल्लाह ताला ये रास्ता ना खोलता तो लोगों की जिंदगी कितनी दुख भरी हो जाती। जिस इंसान को ये कोई दोस्त है बाप तो है नहीं कि कभी देखा और कभी नहीं देखा, या कभी रिश्ता तोड़ लिया और कभी फोन किया और कभी नहीं किया, या दूरियां ही होती चली गई, ऐसे नहीं है। जिस बंदे के साथ 24/7 रहना हो, फिर अगर उसके साथ नहीं मुताबकत बन रही तो ये अल्लाह ताला की हिकमत है कि उसने एक रास्ता रखा है। वलिल्लाहि मा फिस समावाती व मा फिल अर्थ। और ये बात फिर आ गई क्योंकि इस बात का अब एक कंक्लूजन हो गया, ये बात अब यहाँ पे यानी कंक्लूडिंग रिमार्क्स के तौर पे आ गई, सारी बहस यहाँ पे मुकम्मल हो गई इस चीज़ के बारे में जो तीन आयतें आई हैं। अल्लाह ही के लिए है जो आसमानों में और जो जमीन में, उसकी वसत की बात आई थी ना, तो वसत का अंदाजा तो करो। अल्लाह वो है कि हर चीज का असल मालिक तो वही है, क्योंकि इंसान फिर फौरन सोचने लगता है हाय अब क्या होगा, मेरा क्या करूंगी, किधर जाऊंगी, आदमी भी सोचता है। तो अल्लाह के लिए जो आसमानों और जमीन में है, तुम क्यों डिसहार्ट होते हो? जो इतने बड़े का मालिक है, क्या वह तुम्हें गनी नहीं कर सकता, तुम्हारे लिए रास्ते नहीं निकाल सकता? वलकद वस्सैना अल्लदीना ऊतुल किताब मिन क़ब्लिकुम व इय्याकुम। अल्लाह ताला ने वसीयत की है, वसीयत का मतलब क्या होता है, ताकीदी हुक्म, बहुत ताकीद की है। किनको? अल्लदीना ऊतुल किताब मिन क़ब्लिकुम, उनको जो जिनको अल्लाह ने किताब दी थी तुमसे जो पहले आए थे, वह इय्याकुम, और तुमको भी ताकीद कर रहा है। किस बात की ताकीद कर रहा है अल्लाह ताला? अनित्तकुल्लाह, कि डरो अल्लाह से। याद रखना अल्लाह का तकवा इख्तियार करना। अगर इंसान इन मामलात में अल्लाह का डर ना रखे ना, तो ये मामलात में बहुत हेरा फेरी हो सकती है, क्योंकि कोई नहीं देख रहा होता आप घरों में क्या कह रहे हैं, कौन क्या बोल रहा है, कौन किससे ज्यादती कर रहा है, कहीं औरत ज्यादती करती है, कहीं मर्द करता है। ये चीजें अल्लाह के डर के बगैर इंसान अगर करे, बहुत जुल्म कर सकता है, बहुत ज्यादतियां कर सकता है दूसरे पर। मगर अल्लाह का डर ही है जो इंसान को बंद कमरों में भी, बंद घरों के अंदर भी सीधा रखता है कि एक अल्लाह तो है ना जो मुझे देख रहा। तो अल्लाह ताला ने सिर्फ तुम्हें नहीं ये नसीहत करता, तुमसे पहले लोगों को भी यही नसीहत की थी, यहूद को भी यही कहा था, नसरानियों को भी यही कहा था, और जितनी लोग ये किताब वाले थे, ये लोग, इनको यही अल्लाह ताला ने ताकीद की थी कि तुम अल्लाह का डर इख्तियार करो। हर दौर के लोगों को देखिए ये बात आ रही है, हर दौर के यानी अहले किताब। तो फिर सोचें कि ये कितनी जरूरी बात है। इसलाह इसी से होगी। अगर हमने इस सिस्टम को सीधा रखना है ना, तो तकवा हमारे अंदर होगा तो घर का निजाम सीधा रहेगा। इसी से भी ना डरें इसमें कि लोगों को क्या, लोगों को ना पता चल जाए, फलाने को ना, बस अल्लाह का डर रखें। वा इन तकफुरु, और अगर तुम कुफर करोगे, तुम इनकार करोगे, ना अल्लाह का डर रखना है, ना तुम्हें इसकी जरूरत लगती है, तुमने वो ही करना जो तुम्हारी मर्जी आती है, तुम अल्लाह से बेखौफ होके काम करते हो, ये सब है ना इनकार करना। कुफर का मतलब क्या है, यानी जो अल्लाह ताला ने यहाँ पे फरमाया उसका इनकार कर देना। तुम नहीं मानते इस चीज को, तुम्हें कोई अल्लाह का डर नहीं आता जिस वक्त तुम मामलात करते हो। इन्ना लिल्लाहि माफिस समावाति व माफिल अर्ज। याद रखो اللہ کے لیے جو آسمانوں اور جو زمین میں، یہ بات کیوں آئی؟ اس لیے کہ پھر اللہ کو پرواہ نہیں ہے، نہیں تم کرتے تمہارا اپنا نقصان ہے، اللہ کو کوئی پرواہ نہیں، اس کی بادشاہت میں اس کی حکومت میں کوئی فرق نہیں آتا، اس کا نہیں، اس کا نہیں نقصان ہوتا، تمہارا ہوتا ہے، اس کے قوانین پہ چلو گے تو تمہارا فائدہ ہے، بچ جاؤ گے تم۔ وکان اللہ غنی حمیدا، اسی لیے کہا گیا اللہ تو غنی ہے، وہ بے نیاز ہے، اس کو کیا فرق پڑتا ہے، اور حمید ہے، حمید کون، یعنی تعریف والا، یعنی اگر کوئی اس کی تعریف کرے یا نہ کرے اس سے نہیں فرق پڑتا، وہ خود بخود تعریف والا ہے، اپنی ذات میں محمود ہے۔ وللہ ما فی السماوات و ما فی الارض، دیکھا آپ نے کتنی تکرار ہے بار بار اس چیز کی، بار بار اس بات کی تکرار ہے کہ اللہ ہی کے لیے جو آسمانوں میں اور جو زمین میں، اوپر نظر اٹھاؤ جو دیکھ رہا ہے نا سب، یہ اللہ کے غلام ہیں، یہ اللہ کے ہیں، اللہ کی مٹھی میں ہیں، نیچے دیکھو اپنے زمین کی طرف دیکھو، یہ بھی سب اللہ کے غلام ہیں، اس کا حکم چلتا ہے ان کی زندگیوں پہ، یہ اللہ کی خلاف ورزی نہیں کرتے، پھر تم کیوں کرتے ہو؟ اب یہ تکرار میں حکمت ہے بہت بڑی، دیکھیے خاندانی نظام کے، فیملی لائف کے یہ جو احکامات ہیں یہ کس نے دیے ہیں؟ یہ بتایا جا رہا ہے یہ اس مالک نے دیے جو آسمانوں اور زمین کا مالک ہے، وہ ہے جو اس پوری کائنات کو چلا رہا ہے، وہ تمہیں یہ احکامات دے رہا ہے، کوئی فلاسفر، کوئی اس کا جو اس چیز کے ایکسپرٹس ہوتے ہیں، کوئی سائیکیٹرسٹ، کوئی سائیکالوجسٹ، وہ نہیں بتا رہا تمہیں یہ فیملی لاز، یہ فیملی یونٹ کو کیسے صحیح رکھنا ہے اور چلانا ہے، یہ وہ رب بتا رہا ہے جو پوری کائنات کو چلا رہا ہے، جس کا یہ سسٹم آسمانوں اور زمین کا اتنا بیسٹ چل رہا ہے، وہ تمہیں یہ احکامات دے رہا ہے، مطلب تم اس کے احکامات پہ چلو گے تو تمہارا خاندانی نظام بھی ٹھیک ہو جائے گا، وہاں پہ بھی تمہاری بچت ہو جائے گی۔ دیکھیں آسمانوں میں جتنی چیزیں ہیں ان میں تو کوئی ٹکراؤ نہیں ہے، ان میں تو کوئی ایسی زیادتیاں نہیں ہیں ایک دوسرے کے اوپر، ان میں تو کہیں ظلم نہیں نظر آ رہا، آسمان کی طرف دیکھیں، زمین کی طرف دیکھیں، سب کتنی ہارمنی سے، کتنے سکون سے اپنے اپنے دائرے میں کام کر رہے ہیں، یہ چلانے والا اللہ ہے، وہ اللہ تمہیں بتا رہا ہے، یہ تو تم نہیں مانو گے، تم انکار کرو گے، کفا باللہ وکیلا، اللہ پھر کافی ہے کارساز، کام بنانے والا، وکیل، وہ مالک بھی ہے، کام بھی وہی بناتا ہے، تمہارے معاملات حل کرنے کے لیے اللہ نے وحی بھیجی ہے، تو تم اس پر بھروسہ کرو، وکیل جو ہوتا ہے نا انسان اس پہ بھروسہ کرتا ہے نا، آپ اپنا معاملہ اس کے سپرد کر کے اس کے آرام سے سو جاتے ہیں، میں نے فلاں کو اپنا وکیل بنا لیا، اب میں فلاں وکیل کو، میں نے فلاں بندے کو جو اتنا بڑا شہر کا ہے نا آدمی، نامور، اس کو اپنا وکیل بنایا، تو اب تو ہمیں کوئی فکر کرنے کی ضرورت ہی نہیں، ایسا ہی ہوتا نا، تو جس نے اللہ کو اپنا وکیل بنا لیا تو پھر وہ وکیل کافی ہے، مگر تم اس کو وکیل بناؤ تو صحیح، بھروسہ تو کرو اس پہ، تو تمہاری زندگی سمر جائے گی۔ وَإِن يَشَأْ يُذْهِبْكُمْ أَيُّهَا النَّاسُ، اے لوگو اگر وہ چاہے تو تم کو لے جائے، وَيَأْتِ بِآخَرِينَ، اور دوسروں کو لے آئے، وہ تمہارا محتاج نہیں ہے، اگر تم کفر کرتے ہو نا، تم انکار کرتے ہو، وہ چاہے تمہیں اٹھا کے پھینک دے، دوسری قوم تمہاری جگہ لے آئے، کیا قوم عاد کو نہیں اس نے اٹھا کے پھینک دیا، سمود کو نہیں پھینکا، نوح کی قوم کو نہیں پھینکا، قوم لوط کو نہیں صفحہ ہستی سے مٹا دیا، تو تم کیا چیز ہو؟ دنیا تو پھر بھی چلتی رہی ہے ان کے بغیر، اس کے لیے تو کوئی مشکل نہیں تھا ان سب کو مٹا دینا، تم بھی مٹا دیے جا سکتے ہو، اور وہ کسی اوروں کو لے آئے گا تمہاری جگہ۔ سورہ محمد میں اللہ تعالیٰ نے فرمایا اگر تم منہ پھیرو گے، اگر تم منہ پھیرو گے تو اللہ تمہاری جگہ بدل کے کوئی اور لے آئے گا، پھر وہ تم جیسے نہیں ہوں گے۔ ہم سوچتے ہیں ہم ہی پتہ نہیں اللہ کا کام کر رہے ہیں، ہم ہی اس کے دین کا کام کر رہے ہیں، ہم پتہ نہیں کتنے بڑے کارنامے کریں، اگر ہم نہیں ہوں گے تو پتہ نہیں کوئی نہیں کرے گا، نہیں، وہ تمہیں لے جائے گا، اوروں کو لے آئے گا، وہ کسی کا محتاج نہیں ہے، تم نہیں اور صحیح، اور نہیں اور صحیح، और उसको कोई इसमें मुश्किल नहीं है कि अगर ये चले जाएंगे कितना बड़ा नुकसान हो जाए कि और लाने पड़ेंगे और इंसान बनाने पड़ेंगे फिर क्या होगा। नहीं, उसने तो कुन कहना तो हो जाना, तुम्हारा पता नहीं चलना अलबत्ता कि कभी आए भी थे इस दुनिया में या नहीं, ऐसे तुम मिट जाओगे। कौन याद करता है फिर किसी को, कितने आए और चले गए, वो उसी के इज़्ज़त से तुम दुनिया में बैठे हो, चल फिर रहे हो, काम कर रहे हो, रह सह रहे हो, ये उसकी मशीयत है। तो तुम ये सारा तुम्हारा धंधा चल रहा और वो चाहे तुम्हारी बिसात उलट दे और तुम ऐसे हो जाओ जैसे कभी आए ही नहीं थे और तुम्हारी जगह औरों को रिप्लेस कर दे। कितनी बड़ी डांट है इसमें कि देखो तुम सीधे हो जाओ, नहीं सीधे होते ना तो कोई मसला नहीं है, कोई मसला नहीं है, क्या बनेगा फिर क्या होगा। इंसान समझता है ना, हम इंडिविजुअल्स तो ऐसे ही समझते हैं ना कि मेरे बगैर तो जैसे कुछ चल ही नहीं सकता, ना ही मैं घर में नहीं होती ना तो फिर पता नहीं क्या हो जाता है, अगर मैं ना हूं, हम बोलते भी हैं कई दफा मुंह से, मैं ना हूं तो ये तुम लोग को क्या बनेगा ना, जैसे कोई सारा दुनिया का सिस्टम ही रुक जाएगा, कुछ नहीं होता, फिर वही इंसान नहीं होता, बाकी सब चल रहा होता। तो पिछले भी बहुत आए और चले गए, तो तुम भी आओगे, तुम भी आए हो अल्लाह के इज़्ज़त से आए हो, ये ना समझना कि तुमने ही बस रहना है और तुम नहीं रहोगे तो अल्लाह की इबादत कौन करेगा और अल्लाह के दीन के काम कौन करेगा। और ये पता नहीं कुरान भी हम सोचते हैं कि हम ना पढ़ेंगे तो क्या हो जाएगा, नहीं, अल्लाह का एहसान है तुम पे, तुम्हारा कोई एहसान नहीं। अल्लाह अकबर। तो उसने तो कई कई कौमें आई, इतनी ताकतवर थी, इतने हजारों लोग थे, वो खत्म हो गए, तुम क्या चीज हो। वकान अल्लाह अला ज़ालिका क़दीरा, अल्लाह ताला इस पर कुदरत रखने वाला, कोई चीज उसकी कुदरत से बाहर नहीं है, ये उसके लिए मुश्किल है ही नहीं। ये नहीं है कि हाय ये बेचारे कलमा पढ़ते हैं या ये लाखों लोग हैं, इनको कैसे उठाया जाए और इनकी जगह रिप्लेसमेंट करनी, हमारे लिए तो मुश्किल होती है, हम इंसान हैं, कमज़ोर हैं, अब एक चीज़ चलती भी हम कहेंगे अब इसको उठा के दूसरी लेकर आए, फिक्स करें, पता नहीं वो चले नहीं चले, कैसी हो। नहीं 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 नहीं, अल्लाह के लिए कोई चीज़ मुश्किल नहीं, इन्नल्लाह अला कुल्ली शयइन क़दीर। तो कभी भी कोई ये ना समझे हमारे चलने से या हमारे करने से ही कोई काम होते हैं, ये चल रहे हैं या ये हो रहा है, नहीं, अल्लाह चाहे तुम्हें उठाए, तलपट कर दे, तुम्हारी जगह और आ जाए। तो ये अल्लाह का एहसान समझो अपने ऊपर कि अगर तुम्हें कोई नेकी करने का मौका मिलता है, अगर तुमसे अल्लाह ताला कोई काम ले लेता ना, तो इसके अंदर अपने लिए इसे समझो कि अल्लाह ताला ने मुझे एजाज दिया और अल्लाह को ये करने से कोई रोक नहीं सकता। जैसे मैंने आपको बताया था कि चाहत सिर्फ एक फकत अल्लाह की जात है जिसकी हर चाहत पूरी हो जाती है, उसके अलावा कोई हस्ती ऐसी नहीं, चाहे वो अंबिया ही क्यों ना हो, कोई हस्ती ऐसी नहीं कि जो वो चाहते हैं वैसा हो जाए। जब वो अगर चाहे तो कोई रोक नहीं सकता उसको। अल्लाह ताला हम सबको माफ़ फरमा दे, अल्लाह ताला हम सबको इन आयात पर अमल करने की तौफीक अता फरमाए, हमारे दिलों में ये रासिख कर दे या अल्लाह कि वो लिल्लाहि मा फिस समावाति व मा फिल अर्ज़। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक।
إن الله لا يغفر أن يشرك به ويغفر ما دون ذلك لمن يشاء ومن يشرك بالله فقد ضل ضلالا بعيدا إن يدعون من دونه إلا إناثا يدعون إلا شيطانا مريدا لعنه الله وقال لأتخذن من عبادك نصيبا مفروضا ولأضلنهم ولأمنينهم ولآمرنهم فليبتكن آذان الأنعام ولآمرنهم فليغيرن خلق الله ومن يتخذ الشيطان وليا من دون الله فقد خسر خسرانا مبينا يعدهم ويمنيهم وما يعدهم الشيطان إلا غرورا أولئك مأواهم جهنم ولا يجدون عنها محيصا والذين آمنوا وعملوا الصالحات سندخلهم جنات تجري من تحتها الأنهار خالدين فيها سندخلهم جنات تجري من تحتها الأنهار خالدين فيها أبدا وعد الله حقا ومن أصدق من الله قيلا ليس بأمانيكم ولا أماني أهل الكتاب من يعمل سوءا يجز به ولا يجد له من دون الله وليا ولا نصيرا ومن يعمل من الصالحات من ذكر أو أنثى وهو مؤمن فأولئك يدخلون الجنة ولا يظلمون نقيرا ومن أحسن دينا ممن أسلم وجهه لله وهو محسن واتخذ الله إبراهيم خليلا ولله ما في السماوات وما في الأرض وكان الله بكل شيء محيطا ويستفتونك في النساء قل الله يفتيكم فيهن وما يتلى عليكم في الكتاب في يتامى النساء اللاتي لا تؤتونهن ما كتب لهن وترغبون أن تنكحوهن والمستضعفين من الولدان وأن تقوموا لليتامى بالقسط وما تفعلوا من خير فإن الله كان به عليما وإن امرأة خافت من بعلها نشوزا أو إعراضا فلا جناح عليهما أن يصلحا بينهما صلحا والصلح خير وأحضرت الأنفس الشح وإن تحسنوا وتتقوا فإن الله كان بما تعملون خبيرا ولن تستطيعوا أن تعدلوا بين النساء ولو حرصتم فلا تميلوا كل الميل فتذروها كالمعلقة وإن تصلحوا وتتقوا فإن الله كان غفورا رحيما وإن يتفرقا يغني الله كلا من سعته وكان الله واسعا حكيما ولله ما في السماوات وما في الأرض ولقد وصينا الذين أوتوا الكتاب من قبلكم وإياكم أن اتقوا الله وإن تكفروا فإن لله ما في السماوات وما في الأرض وكان الله غنيا حميدا وَلِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَكَفَى بِاللَّهِ وَكِيلًا إِنْ يَشَأْ يُذْهِبْكُمْ أَيُّهَا النَّاسُ وَيَأْتِ بِآخَرِينَ وَكَانَ اللَّهُ عَلَى ذَلِكَ قَدِيرًا.